सूरत अल-काफ़ इंशाल्लाह हम शुरू करेंगे। बल्कि सूरह काफ़ वो निकाल लीजिए, पेज नंबर 130, मारुफ़ कुरान वॉल्यूम 8। चलिए शुरू कर लेते हैं, हमने रिकॉर्डिंग भी स्टार्ट कर ही दी है। ठीक है। अल्हम्दुलिल्लाहि वकफ़ा वसलामुन अला इबादिही अल्लज़ीन इस्तफ़ा, अम्मा बाद, फ़ाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। قاف والقرآن المجيد بل عجبوا أن جاءهم منذر منهم فقال الكافرون هذا شيء عجيب أإذا متنا وكنا ترابا ذلك رجع بعيد قد علمنا ما تنقص الأرض منهم وعندنا كتاب حفيظ بل كذبوا بالحق لما جاءهم فهم في أمر مريج أفلم ينظروا إلى السماء فوقهم كيف بنيناها وزيناها وما لها من فروج والأرض مددناها وألقينا فيها رواسي وأنبتنا فيها من كل زوج بهيج تبصرة وذكرى لكل عبد منيب ونزلنا من السماء ماء مباركا فأنبتنا به جنات وحب الحصيد والنخل باسقات لها طلع نضيد رزقا للعباد وأحيينا به بلدة ميتا كذلك الخروج كذبت قبلهم قوم نوح وأصحاب الرس وثمود وعاد وفرعون وإخوان لوط وأصحاب الأيكة وقوم تبع كل كذب الرسل فحق وعيد أفعجينا بالخلق الأول بل هم في لبس من خلق جديد سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو آج ہم سورۃ القاف کی تفسیر ترجمہ وغیرہ پڑھنا شروع کر رہے ہیں. جیسے پچھلی کلاس میں بات ہوئی تھی کہ جو صورتیں ہماری رہ گئی ہیں والیوم 8 سے ان کو ہم پڑھیں گے. سورہ محمد اور سورہ فتحہ جو ہے وہ مردوں میں چل رہی ہے, تو خواتین میں ابھی ان کو پڑھانے کی بجائے سورہ قاف سے شروع کر رہے ہیں. سورہ حجرات اس سے پہلے تھی, وہ رمضان المبارک میں پچھلے سال کر چکے ہیں, اس کی ریکارڈنگ ویب سائٹ کے اوپر موجود ہیں. سورہ قاف بھی ایک دفعہ ہم ایک کلاس کے ساتھ کر چکے ہیں, لیکن وہ بہت تھوڑے سے لوگ تھے, 4 یا 5 ہی تھیں غالباً خواتین. اس وجہ سے ان کو اس کو دوبارہ سے کرنا ہے. سورہ قاف کے فضائل سے اگر ہم شروع کریں تو زیادہ مناسب لگتا ہے. تو پہلے نا ہم فضائل پڑھ لیتے ہیں پیج نمبر 133 سے 133, اور پھر اس کے بعد ترجمہ اور خلاصہ تفسیر اور ساتھ ساتھ معروف و مسائل. ٹھیک ہے, تو شروع کرتے ہیں. معروف و مسائل میں حضرت مفتی شفیع رحمۃ اللہ علیہ سورہ قاف کی خصوصیات بیان فرماتے ہیں. اس سورہ قاف میں بیشتر مضامین آخرت اور قیامت اور مردوں کے زندہ ہونے اور حساب و کتاب سے متعلق ہیں, اور یہی مناسبت ہے اس کو اس سے پہلی سورت حجرات سے کہ اس کے آخر میں انہی مضامین کا ذکر تھا. سورہ حجرات کے آخر میں کیا ذکر تھا؟ ایمان ہے نا. قالت الأعراب آمنا قل لم تؤمنوا ولكن قولوا أسلمنا ولما يدخل الإيمان في قلوبكم. یہ سورہ حجرات کی آخری آیات تھیں, ایمان کا تذکرہ تھا کہ وَإِن تُطِيعُوا اللَّهَ وَرَسُولَهُ لَا يَلِتْكُم مِّنْ أَعْمَالِكُمْ شَيْئًا, اگر تم اللہ اس کے رسول کی اطاعت کرو گے تو تمہارے کاموں میں سے وہ کچھ بھی کم نہیں کرے گا. اِنَّ اللَّهَ غَفُورُ الرَّحِيمُ. اور پھر اس کے بعد انما المؤمنون الذين آمنوا بالله ورسوله ثم لم يرتابوا وجاهدوا باموالهم وانفسهم في سبيل الله اولئك هم الصادقون. تو یہ پوری جو آخری مضمون تھا سورہ حجرات کا وہ ایمان کے اوپر مشتمل تھا. اور جہاں تک مجھے یاد پڑتا ہے کہ ہم نے اس کے تحت پھر ایمان کے اوپر کافی تفصیل سے بات بھی کری تھی, تو عرصہ گزر گیا اس بات کو. تو خیر, تو اب اس کے بعد جو سورہ قاف ہے قرآن کے اندر, تو مفسرین کرام جو ہیں وہ ایک سورت کا دوسری سورت کے ساتھ پھر ربط بھی اسٹیبلش کرتے ہیں کہ بھئی اللہ تعالیٰ نے قرآن میں یہ والی ترتیب کیوں رکھی کہ اس سورت کے بعد فلانی سورت کو, پھر اس کے بعد فلانی سورت کو. اس کو ربط آیات یا ربط سور کہتے ہیں, سورہ کی جمع جو ہے وہ سور. ٹھیک ہے, تو اسی تحت یہ فرما رہے ہیں کہ وجہ یہی ہے کہ اس کو سورہ حجرات کے بعد رکھا گیا ہے, کیونکہ سورہ حجرات کے آخر میں بھی اسی طرح کے مضامین شروع ہو گئے تھے. سورہ قاف کی ایک خاص اہمیت اس حدیث سے معلوم ہوتی ہے کہ ام حشام بنت حارثہ بن النعمان رضی اللہ تعالیٰ عنہ کہتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے بہت قریب میرا مکان تھا, بہت قریب تھا, بظاہر ایسا لگتا ہے کہ بالکل برابر کا ہی مکان تھا. تو دو سال کے قریب, یعنی تقریباً دو سال, ہمارا اور رسول اللہ صلی اللہ علیہ وسلم کا تنور جس میں روٹی پکتی تھی ایک ہی تھا. یعنی اس زمانے میں گھروں کے اندر تنور بھی ہوتے تھے, جیسے کہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کی احادیث سے پتہ لگتا ہے کہ گھر کے اندر تنور تھا اور اس کے اندر روٹی پکتی تھی, اور دوسری بھی حدیثوں سے پتہ لگتا ہے کہ اندر گھر کے اندر ہی تنور ہوتا تھا. جیسے ہے نا وہ کیا ہے واقعہ کہ نبی علیہ الصلوۃ والسلام ایک دفعہ ان کے گھر تشریف لے گئے, تو انہوں نے آپ صلی اللہ علیہ وسلم نے کھانے کے بعد جو ہے وہ پوچھنے کے لیے کوئی کپڑا مانگا تھا, تو انہوں نے آپ صلی اللہ علیہ وسلم کو کپڑا دیا, تو آپ صلی اللہ علیہ وسلم نے اس کپڑے سے پھر اپنا ہاتھ پوچھ لیا. پھر اس کے بعد میں کبھی کوئی اور صحابی ان کے گھر میں آئے تو انہوں نے پھر کپڑا مانگا پوچھنے کے لیے اپنے ہاتھ کو نا, تو انہوں نے جو ہے وہ کپڑا دیا, تو وہ کپڑا جو ہے وہ کچھ میلا سا تھا, تو انہوں نے کہا جی یہ تو میلا کپڑا ہے, تو انہوں نے اپنی خادمہ کو کہا, اور خادمہ نے اس کپڑے کو تنور کے اندر ڈال دیا. ٹھیک ہے, تنور میں جس میں آگ جل رہی ہوتی اس میں اس کپڑے کو ڈال دیا, اور پھر اس کپڑے کو نکالا تو وہ بالکل اجلا ہو چکا تھا, اس کی ساری میل جو ہے نا وہ جل چکی تھی. تو یہ صحابی حیران ہو گئے اس بات کو دیکھ کر کے کہ کپڑا تنور میں گیا اور کپڑا نہیں جلا لیکن وہ صاف ستھرا ہو گیا. تو انہوں نے پوچھا کہ بھئی یہ کیسے ہوا, تو انہوں نے فرمایا کہ اس کپڑے کو نبی علیہ الصلوۃ والسلام کے ہاتھ مبارک لگ چکے تھے, اب اس کے بعد اس کو آگ نہیں جلاتی اس کپڑے کو. ٹھیک ہے, تو اب ہم جو ہے نا جب یہ میلا ہو جاتا ہے تو اس کو تنور میں ڈال دیتے ہیں, تنور کی آگ اس کے میل کچیل کو جلا کے ختم کر دیتی ہے اور یہ پاک صاف ہو جاتا ہے. سورہ قاف کی ایک خاص اہمیت اس حدیث سے معلوم ہوتی ہے کہ ام حشام رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ دو سال کے قریب ہمارا اور رسول اللہ صلی اللہ علیہ وسلم کا تنور جس میں روٹی پکتی تھی ایک ہی تھا. مجھے سورہ قاف پوری اس طرح حفظ ہوئی کہ رسول اللہ صلی اللہ علیہ وسلم یہ سورت ہر جمعے کو منبر پر خطبے میں تلاوت فرماتے تھے. تو آپ صلی اللہ علیہ وسلم کے یعنی خود کی وجہ سے ان کو, یعنی اس جگہ کے قریب ان کا مکان تھا, تو ان کو جو ہے وہ سن سن کر کے یاد ہو جاتی تھی. سن کر کے جو چیز یاد ہوتی ہے نا وہ پڑھ کر کے اتنی آسانی سے یاد نہیں ہوتی, تو سن کر کے یاد کرنا جو ہے وہ ایک زیادہ فاسٹر میتھڈ ہے, اس حدیث سے بھی پتہ لگتا ہے. اور حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ نے ابو واقد لیسی رضی اللہ تعالیٰ عنہ سے دریافت کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم عیدین کی نمازوں میں کون سی سورت پڑھا کرتے تھے, تو انہوں نے فرمایا کہ قاف والقرآن المجید واقتربت الساعۃ وانشق القمر, ہے نا, تو یہ دونوں صورتیں جو ہے وہ عیدین میں پڑھا کرتے تھے. اور حضرت جابر رضی اللہ تعالیٰ عنہ سے منقول ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم صبح کی نماز میں بکثرت سورہ قاف تلاوت فرماتے تھے. یعنی یہ جو بکثرت تلاوت ہوتی ہے تو اس کا مقصد کیا ہوتا ہے, تاکہ اس کے جو مضامین ہیں وہ بار بار ریمائنڈ ہوتے رہیں. ٹھیک ہے, کیونکہ صحابہ جب سنتے تھے تو ان کی تو زبان عربی ہوتی تھی, ٹھیک ہے, تو اکثر باتیں تو ان کو ایسے ہی سمجھ میں آ جاتی تھیں. کچھ چیزوں کی تفسیر کی ضرورت پڑتی تھی تو وہ تفسیر بھی جو ہے وہ ہو سکتا ہے ہو چکی ہو کبھی نہ کبھی, تو ان کو یہ ساری جو آیتیں سنتے تھے نا تو وہ سمجھ میں آ جاتی تھیں، کیونکہ ان کی اصل زبان جو تھی وہ عربی ہی تھی، اور ویسے بھی اس صورت کے اندر کوئی فقہی مسائل تو ہیں نہیں کہ جن کو کہ سمجھانے کے لیے جو ہے وہ باقاعدہ کلاس روم کی ضرورت پڑے، اس میں تو زیادہ تر جو ہے وہ ایمانیات سے ریلیٹڈ ہی باتیں ہیں، تو وہ سن کر کے ویسے ہی ایک عربی زبان سمجھنے والے کو سمجھ میں آ جاتی ہیں۔ تو آپ صلی اللہ علیہ وسلم جو ہے وہ ان باتوں کو بار بار ریپیٹ کیا کرتے تھے، ٹھیک ہے، تاکہ یہ ذہن کے اوپر نا ہر وقت جو ہے وہ یعنی مستحضر رہیں، ہر وقت حاضر رہیں انسان کے ذہن میں۔ تو فرماتے ہیں کہ یہ سورت خاصی بڑی ہے مگر اس کے باوجود نماز ہلکی رہتی تھی، یعنی فجر کی نماز میں، ویسے تو سب سے لمبی تلاوت فجر ہی کی نماز میں کی جاتی ہے، ٹھیک ہے، یعنی جو جماعت میں مسجد کے اندر نماز ہوتی ہے تو امام جو ہے نا وہ فجر کی نماز کی تلاوت سب سے زیادہ باقی نمازوں کے مقابلے میں لمبی کیا کرتے ہیں، ٹھیک ہے، لیکن نبی علیہ الصلوۃ والسلام پوری سورت آف پڑھ لیا کرتے تھے، تو اتنی بھی لمبی جو ہے وہ نہیں کرنی ہوتی ہے، کیونکہ پیچھے جو ہے وہ مختلف قسم کے لوگ کھڑے ہوتے ہیں، کوئی بوڑھا ہوتا ہے، کوئی بچہ ہوتا ہے، کسی کو کوئی اور کوئی اور مسئلہ ہو سکتا ہے درپیش، تو اس وجہ سے بہت لمبی تلاوت نہیں کی جاتی ہے، ٹھیک ہے، لیکن آپ صلی اللہ علیہ وسلم جو یہ تلاوت کرتے تھے نا تو یہ آپ صلی اللہ علیہ وسلم کا معجزہ تھا کہ پیچھے کھڑے ہوئے لوگوں کو جو ہے وہ احساس ہی نہیں ہوتا تھا کہ اتنی دیر سے کھڑے ہوئے، تو نماز ان کو ہلکی ہی رہتی تھی، ہلکی ہی لگتی تھی۔ یہ رسول اللہ صلی اللہ علیہ وسلم اور آپ صلی اللہ علیہ وسلم کی تلاوت کا خاص اثر تھا کہ بڑی سے بڑی سورت اور طویل سے طویل نماز بھی پڑھنے والوں پر ہلکی رہتی تھی، ٹھیک ہے، تو عموماً جو ہے وہ ایسے ہی ہوتا تھا کہ ہلکی ہی رہتی تھی۔ کبھی ایسا بھی واقعہ حدیث میں ہے کہ نبی علیہ الصلوۃ والسلام نے پوری سورہ بقرہ جو ہے وہ تلاوت کر لی ایک رکوع کے اندر، ایک آیت، ایک نماز کے رکوع میں، ٹھیک ہے، تو پیچھے جو صحابی تھے وہ یعنی اچھے خاصے اس کی وجہ سے ان کو جو ہے وہ تکلیف ہوئی، لیکن ایسے جو ہے وہ ایکسیپشنز ہوتی ہیں، اور اس کے اندر بھی جو ہے نا وہ بھی کوئی نہ کوئی حکمت ہی ہوتی ہے، ٹھیک ہے۔ بہرحال عمومی طور پر لوگوں کو آپ صلی اللہ علیہ وسلم کی تلاوت سن کر کے نا تکلیف محسوس بالکل بھی نہیں ہوتی تھی، اور ظاہر صاحب قرآن تھے آپ صلی اللہ علیہ وسلم۔ اچھا، اب جو ہے وہ ہم ترجمہ شروع کر لیتے ہیں اس کا۔ اللہ تعالیٰ ارشاد فرماتے ہیں قاف، ٹھیک ہے، یہ قاف کا کیا مطلب ہے؟ یہ حروف مقطعات میں سے ہے تو اس کا ایگزیکٹ مطلب تو نہیں معلوم، ٹھیک ہے، تو خلاصہ تفسیر میں بھی حضرت نے یہی لکھا ہے کہ اس کے معنی اللہ تعالیٰ کو معلوم ہے کہ قاف کا یہاں پر کیا مطلب ہے۔ والقرآن المجید، اب یہاں پر واو جو ہے وہ قسم کے لیے ہے، واو قسمیہ، تو اللہ تعالیٰ قسم کھا رہے ہیں قرآن مجید، مجید کہتے ہیں یعنی بڑی چیز کو، جد، جیسے جد کہتے ہیں نا، جد امجد ہے نا، دادا کو دیتے ہیں، دادا کو کہتے ہیں، جدہ دادی کو کہتے ہیں، تو دادا اور دادی کون ہوتے ہیں؟ بزرگ ہوتے ہیں، بڑے ہوتے ہیں، تو قرآن مجید یعنی بزرگی والا قرآن، ٹھیک ہے، یعنی جس کو میں ساتھ ساتھ خلاصہ تفسیر میں جو بریکٹس میں حضرت نے تفسیر لکھی ہے وہ بھی پڑھتا چلا جا رہا ہوں۔ تو فرمایا کہ یعنی جس کو دوسری کتابوں پر فضیلت اور شرف ہے کہ ہم نے آپ کو عذاب قیامت سے ڈرانے کے لیے بھیجا ہے مگر ان لوگوں نے نہ مانا، ٹھیک ہے، تو قرآن جو ہے وہ باقی تمام آسمانی کتابوں کے مقابلے میں سب سے زیادہ بزرگ کتاب ہے، اور ظاہر ہے کہ باقی جو کتابیں ہیں ان کے مقابلے میں تو اور بھی زیادہ بزرگی قرآن کو نصیب ہے۔ جب آسمانی کتابوں میں سب سے زیادہ بزرگ ہے تو جو زمینی کتابیں ہیں، انسانوں کی لکھی ہوئی کتابیں، ان کا تو کوئی مقابلہ ہی ہے قرآن کے ساتھ۔ بل عجبوا ان جاءہم منذر، بلکہ عجبوا، تعجب ہوا ان سب کو، یعنی کن سب کو؟ وہ جو کافر تھے جن کے سامنے نبی علیہ الصلوۃ والسلام قرآن کی آیات پڑھ پڑھ کر تلاوت کیا کرتے تھے نا، تو ان کو بڑا عجیب لگتا تھا، یہ تعجب ہوتا تھا اس بات پر، کس بات پر؟ ان کہ، ان کا مطلب کہ، جاءہم منذر منہم، کہ ان کے پاس آیا ایک ڈرانے والا انہی میں سے ایک ڈرانے والا آ گیا، یعنی قریش میں سے ہی، جو کیا کہتے ہیں نا کل کا بچہ، بات سمجھانے کے لیے خالی، کہ کل کا بچہ کہ وہی انہی کے سامنے پیدا ہوا، انہی کے سامنے پلا بڑا، انہی کے درمیان جو ہے وہ پرورش پایا، اور انہی کے ساتھ جو ہے وہ رہتا تھا، تو ایک دم سے جو ہے وہ اللہ کا رسول بن گیا، بھائی ڈرانے والا بن گیا ان کو کہ یہ کرو تو کامیاب ہو جاؤ گے، یہ نہیں کرو گے تو ناکام ہو جاؤ گے، سزا ملے گی، مار پڑے گی، اللہ کا عذاب آ جائے گا، یہ ہو جائے گا، وہ ہو جائے گا، इस तरह की बातें करनी शुरू कर दी उसने, ठीक है ना। तो इस बात में ना इनको बड़ा यानी अजीब लगता था। ताज्जुब होने का मतलब क्या है कि अजीब लगता था कि ये किस किस्म की, ठीक है। तो आपको याद ही होगा चंद दिन पहले ही जो सूरह फुरकान की तफसीर पढ़ रहे थे तो उसमें भी यही था ना कि ये जो ये किस किस्म माल हाजर रसूल, यही कहते थे ना, ये किस किस्म का रसूल है भाई। याकुलु ताम, खाना भी खाता है वो, यमशी फिल अस्वाक, और मैदानों के अंदर भी चलता फिरता है, ठीक है। तो ये बात जो होती है ना वो हजम नहीं होती, हमारी उर्दू मुहावरे में कहते हैं ना, ये हजम नहीं होता। यू आर नॉट एबल टू डाइजेस्ट दिस फैक्ट कि तुम्हारे जैसा एक बंदा जो है ना वो कैसे जो है वो तुम्हें बोलना शुरू कर दे इस तरह की बातें, और फिर तुम्हारे जैसा बंदा से भी ज्यादा मुश्किल हजम करना क्या हो जाता है कि तुम्हारे दरमियान रहने वाला, एक तो होता है ना कि जी किसी दूसरे मुल्क से एक इंसान आ गया, तो वो दूसरे मुल्क से इंसान आया वो भी हमारे जैसे इंसान होता है, वही दो हाथ दो पैर वाला है ना, तो वो बोलना शुरू कर दे आपको तो वो भी बड़ा मुश्किल हो जाता है कि कौन आ गया भाई। लेकिन अपने ही खानदान में से, अपने ही मोहल्ले में से कोई उठ करके खड़ा हो जाए वो और भी ज्यादा मुश्किल हो जाता है हजम करना। अच्छा, अब अगली बात आप बता दें कि इससे भी ज्यादा मुश्किल क्या बात होती है हजम करना। एक होता है कि अपने जैसा इंसान आ गया, दो हाथों दो पैर और एक जुबान और एक नाक और दो कान वाला इंसान आ गया, ठीक है ना, तो भाई क्यों फरिश्ता क्यों नहीं आया, है ना, कोई उड़ने वाला क्यों नहीं आया, कोई पानी पर चलने वाला क्यों नहीं आया, कोई शोबदेबाज किस्म का इंसान क्यों नहीं आया, कोई शोबदेबाज किस्म का कोई जादूगर कोई जिन क्यों नहीं आया, इंसान क्यों आ गया, इसके ऊपर हैरानी होती है, ठीक है ना। फिर उसके बाद ज्यादा हैरानी किस बात पे होती है कि अपने मोहल्ले का आ गया, अपने खानदान का आ गया। अब इसके बाद अगला स्टेप आप बताएं, इससे भी ज्यादा हैरानी किस बात पे होती है या ताज्जुब या अजीब क्या लगता है आप जरा बता दें, इससे भी ज्यादा किस बात पे ताज्जुब होता है या हजम करना मुश्किल हो जाती है, कौन सी बात, अपने साथ घर में रहने वाला कोई आ जाए। घर में रहने वाला भी वाकई वो भी बहुत ताज्जुब हो जाता है कि ये तो हमारे दम में हमारी घर में रहता था। जी बिल्कुल सही फरमाया, अपनी औलाद में से कोई आ जाए, अपनी औलाद में से, कम कालिब परसेप्शन वाइज नहीं, कम काबिल, ठीक है हाँ उसके पास माल कम हो और उसके पास जो है ना वो दुनियावी जो है वो स्टेटस कम हो, रुतबा कम हो दुनियावी तौर पर, हाँ उससे भी बहुत ज्यादा यानी वही कम, बेसिकली अपने से कम, ठीक है ना, चाहे उम्र में कम हो, माल में कम हो, दुनियावी रुतबे में कम हो, वो आकर के आपको नसीहतें करना शुरू हो जाए तो ये चीज तो बिल्कुल ही हजम नहीं होती। बल्कि एक और मुहावरा है कि हलक में अटक जाती है, ये चीज तो अटक जाती है, ये हजम ये कि ये गले में फंस गई, अब तो जो है ना या ना ना, ना निकलती है ना अंदर जाती है, बात है कि नहीं ऐसा। अपना छोटा अगर अपने आप अगर आपको नसीहत करना शुरू हो जाए, ठीक है ना। तो नबी अलैहिस्सलाम जो थे, जब आप सल्लल्लाहु अलैहि वसल्लम ने ये नसीहत करनी शुरू करी थी तो आप सल्लल्लाहु अलैहि वसल्लम की उम्र कितनी थी, आप सल्लल्लाहु अलैहि वसल्लम की उम्र 40 साल थी, है ना। और जितने नबी अल्लाह ताला ने भेजे हैं किस उम्र में उनको नबूवत मिली, सबको 40 साल की उम्र में नबूवत मिली। और 40 साल की उम्र ना तो बहुत छोटी होती है और ना बहुत बड़ी होती है ना। तो इनसे जो बड़े होते हैं ना, जो 50 एंड अबव होते हैं, ठीक है ना, ये 50 एंड अबव वाले जो लोग होते हैं ना, ये मुआशरे के अंदर ये बुजुर्ग कहलाते हैं, ये बड़े कहलाते हैं। और ये जो होते हैं ना, ये अपनी सारी जिंदगी मेहनत कर कर के और काम कर कर के और पढ़ पढ़ करके और कर कर के ना, ये कुछ बने होते हैं, दे आर मेड, ये बन चुके होते हैं कुछ अपनी मेहनतों से, इसको कहते हैं ये सेल्फ मेड, ये सेल्फ मेड होते हैं 60 ईयर ओल्ड 55 ईयर ओल्ड लोग, ठीक है ना। अब इन लोगों के सामने 40 ईयर्स का कोई बंदा आ जाए तो फिर तो बहुत बड़ी इनके लिए जो है ना वो एक आजमाइश हो जाती है। इसी वजह से जो भी ये काम करता है ना, एक तो वो अराउंड इसी एज में ये काम करता है 40 ईयर्स की एज में, ठीक है ना, और उसको सबसे ज्यादा रेजिस्टेंस कहाँ से मिलती है, वो उस मोहल्ले के उस शहर के उस इलाके के इन सेल्फ मेड बुजुर्गों से मिलती है सबसे ज्यादा रेजिस्टेंस, ठीक है। तो ये बस है, बस ऐसे ही है, ये अल्लाह ताला ने ऐसे ही बनाया। अब अल्लाह ताला को भी पूछे जाके अल्लाह ताला से, क्यों क्यों आप बनाते थे 40 वाले लोगों को अपना नबी, क्यों बनाते थे, हैं 60 वाले को क्यों नहीं बनाया आपने भाई, है ना। अब अल्लाह से जाके इतराज़ करें, पूछें अल्लाह ताला से जा करके कि आपको भी जो है वो अच्छी सूझी थी, नऊज़ बिल्ला, है अच्छी सूझती थी कि 40 वालों को बनाते थे आप, है ना, बना देते किसी 65 साल वाले को। जैसे कि हमारे जहन में तस्वुर यही है कि जो नबी होते थे ना, वो तो बेचारे उनकी कमर टेढ़ी हुई भी होती होगी, लंबी सी उनकी दाढ़ी, एक सफ़ेद किस्म की दाढ़ी होती होगी, है ना, आंखों से उनको नज़र नहीं आता होगा, और वो आकर के लोगों को नसीहत करते होंगे। हमारी हमारी सोच में शायद ना, जब तक इल्म हासिल नहीं किया था, जब तक तफसीर नहीं पढ़ी थी और कुछ दीन की तरफ नहीं आए थे ना, उस वक्त तक हमारी सोचों में नबी ऐसे ही होते, ठीक है ना। लेकिन इल्म के बाद क्या पता लगा कि नहीं, नबी तो होता था वो जो कि बिल्कुल ही जवान होता था, नौजवान नहीं होता था, यानी न्यूली यूथ यूथ नहीं होता था, लेकिन जवान होता था वो, ठीक है ना, अल्लाह का नबी, ठीक है। तो कोई ना कोई तो हिकमत थी ना कि अल्लाह ताला ने ऐसा पसंद किया, ठीक है। तो यही चीज जो थी ना, फिर हलक में अटक जाती थी, बल अजीब, ये उनके हलक में अटक जाती थी, अंजाअहुम मुनज़िरुम मिनहुम, कि उन्हीं के दरमियान से जो है ना वो एक डराने वाला आ गया। फ़क़ाल अल काफिरूना, तो जो ना मानने वाले लोग होते थे, रिजेक्टर्स, काफिरून का हम अपनी जुबान में तर्जुमा करें ना, इंग्लू, इंग्लिश प्लस उर्दू, इंग्लू में तर्जुमा करें तो फ़क़ाल अल काफिरूना का क्या मतलब है, रिजेक्टर्स, राइट, डिनायर्स, ना मानने वाले, वो क्या कहते थे, हादा शयून अजीब, अजीब बात है ये, बड़ा बहुत ही आसान कुरान का ये, उर्दू बोलने वालों के लिए तो बड़े आसान अल्फाज हैं, है ना, ये बड़ी अजीब अजीब सी बात है भैया, ठीक है। अच्छा, तो खुलासे तफसीर में क्या लिखते हैं कि एक डराने वाला पैगंबर आ गया, उन्हीं के जिन्स में से, यानी इंसानों में से एक डराने वाला पैगंबर आ गया जिसने उनको कयामत के दिन से डराया। सो इस पर काफिर लोग कहने लगे कि अव्वल तो खुद ये एक अजीब बात है, हाजा शयून अजीब, कि बशर पैगंबर हो, दूसरे फिर दावा भी अजीब बात का करें कि दोबारा जिंदा होंगे भला, दोबारा जिंदा होने का दावा करेंगे भी सब, जब हम मर गए और मिट्टी हो गए, आइजा मितना, आ इस्तेफाम के लिए होता है, क्वेश्चनिंग के लिए, आ का मतलब है क्या, इजा जब, मितना हम मर गए, माता यमूतू मर जाना, राइट, हम मर गए, वकुन्ना तुराबन और हम हो गए मिट्टी, जालिका रजउन बईद, तो ये फिर आना बहुत दूर की बात है, यानी ये जो फिर क्या आना है, रज रज का मतलब होता है रुजू करना, लौटना, लेकिन और बड़ी तो उर्दू बोलने वालों को भी पता है, दूर की, बहुत दूर की लेकर के आएंगे, बड़ी फार फेच्ड किस्म की बात कर रहे हैं ये, ठीक है, कि मिट्टी हो जाने के बाद जो है वो दोबारा से हमें बना दिया जाएगा। अच्छा, इस पे एक सवाल पैदा होता है कि ये जो कहते थे कि मरने के बाद दोबारा जिंदा हो जाएंगे, ठीक है, ये नहीं हो सकता, ये कहते थे ना, इनकार करते थे मरने के बाद दोबारा जिंदा होने का, तो ये क्यों इनकार करते थे मरने के बाद दोबारा जिंदा होने का, आप सल्लम फरमाते थे मरने के बाद दोबारा जिंदा होगा, ये क्यों इनकार करते थे, हालांकि हकीकत ये है कि इनको ये बात पहले से पता थी, ये कोई नई बात आप सल्लम लेकर के नहीं आए थे, इन लोगों को पिछले अंबिया की दावतों का पता था, कौम समूद का पता था इनको, साले अलैहिस्सलाम के बारे में जानते थे, इब्राहिम अलैहिस्सलाम के बारे में जानते थे, इस्माइल अलैहिस्सलाम, ये तो इनके अपने ऊपर की नस्ल के जद अमजद थे, इनको तो हूद अलैहिस्सलाम, साले अलैहिस्सलाम, नूह अलैहिस्सलाम, इन सब का भी पता था और इनकी दावतों का भी पता था, इनको बनी इसराइल का भी पता था, तो इनके लिए कोई बिल्कुल ही अनोखी बात नहीं थी ये, कि जिसका इनको पहले कभी भी पता नहीं था, इनको पता था। तो ये जो इनकार करते थे, ये एक हम कहते हैं ना, ये नबी अलैहिस्सलाम के साथ इनको बोझ था, ठीक है ना, वो बात बिल्कुल सही है कि आप सल्लम से बोझ था कि ये हमारे कल का नाउज बिल्ला, कल का बच्चा, ये आकर के हमें जो है वो नसीहतें कर रहा है, तो ये तो एक बोझ था, ये तो हम हमेशा बात करते हैं कि इस वजह से इनकार करते थे, ये नहीं है कि इनको समझ में नहीं आती थी ये बात। अच्छा, अब दूसरा आज जो हम सवाल कर रहे हैं आपसे वो कुछ और थोड़ा सा डिफरेंट सवाल है, वो ये है कि अगर इनको ये कहा जाता, ठीक है, कि تم جو ہے نا مرنے کے بعد جو ہے وہ مٹی ہو جاؤ گے, پھر مٹی ہونے کے بعد جو ہے نا وہ تمہیں دوبارہ سے زندہ کیا جائے گا, ٹھیک ہے, تمہیں دوبارہ سے زندہ کیا جائے گا. لیکن جب تم زندہ کیے جاؤ گے نا تو پھر تمہیں یہاں پہ جو تمہاری زندگی ہے نا اس سے بھی زیادہ اچھی زندگی دی جائے گی, رائٹ. یعنی تم دوبارہ زندہ کیے جاؤ گے اور پھر تمہیں آج سے بھی زیادہ اچھی زندگی دی جائے گی, تمہیں اس دنیا کی نعمتوں سے بھی زیادہ اچھی نعمتیں ملیں گی. تو پھر کیا خیال ہے آپ کا, پھر یہ انکار کرتے کرتے کہ نہیں کرتے کہ تمہیں جنت میں داخل کر دیا جائے گا, جنت میں تمہیں بڑی زبردست نعمتیں ملیں گی, تو پھر یہ انکار کرتے؟ جانے آپ میں سے کوئی جواب نہیں دے رہا, ویسے بھی انڈرسٹوڈ ہے کہ یہ نہیں کرتے انکار, ٹھیک ہے نا, یہ انکار نہیں کرتے اس بات کا. تو یہ انکار جو کرتے تھے نا یہ اگلی زندگی کا انکار نہیں کرتے تھے, یہ کس بات کا انکار کرتے تھے پھر؟ اب میرا سوال یہ ہے کہ پھر یہ کیوں انکار کرتے تھے, تاکہ ہمیں بھی تو کچھ فائدہ ہو نا یہ قصے کہانیاں پڑھ کے, ورنہ تو پھر یہ بیڈ ٹائم سٹوریز ہیں خالی ہمارے لیے, کتابیں ہدایت تو نہ ہوئی نا پھر ہمارے لیے, ٹھیک ہے. یہ انکار کیوں کرتے تھے؟ تکبر کی وجہ سے نہیں, اپنی ضد اور تکبر کی وجہ سے انکار کرتے تھے. نہیں بھائی, وہ میں پہلے بول چکا ہوں کہ نبی علیہ الصلوۃ والسلام سے بغض کی وجہ سے انکار کرتے تھے, تو اس کے اندر ضد بھی آ گئی تکبر بھی آ گیا, ٹھیک ہے نا, بغض جو ہے نا اس میں ضد تکبر دونوں آ گیا ہے. تو یہ پھر انکار دوسری وجہ میں آپ سے پوچھ رہا ہوں کہ کیوں انکار کرتے تھے, جبکہ اگر ان کو یہ کہا جائے کہ نہیں تم کو اٹھانے کے بعد جو ہے نا وہ ہم جنت میں داخل کر دیں گے اور تمہارے ساتھ بہت زبردست معاملہ کیا جائے گا, تو پھر یہ انکار نہیں کریں گے. ہاں, باقی جو کچھ لوگوں نے جواب دیا صحیح جواب دیا ہے, پہلا جواب ہی صحیح تھا کہ یہ انکار جو ہے نا یہ حساب کتاب کا انکار کرتے تھے, حساب کتاب کی وجہ سے, اس وجہ سے یہ دوسری زندگی کا انکار کرتے تھے, ٹھیک ہے, کہ ان سے پوچھ ہوگی, ان کو جواب دینا پڑے گا, جواب دینا پڑے گا. یہ اگلی زندگی کا جو یہ والا پہلو تھا نا کہ تمہاری غلطیوں پر تمہیں سزا ملے گی, تم سے پوچھ ہوگی, یو ول بی ہیلڈ اکاؤنٹیبل, اور تمہیں پھر اگر مانو گے نہیں تو پھر تمہیں جہنم میں داخل کیا جائے گا. اس وجہ سے یہ انکار کرتے تھے, ورنہ آپ ان کے ساتھ جنت کا وعدہ کر دیں, ان کو اچھے اچھے خواب دکھا دیں جیسے کہ ہندوؤں کو دکھائے جاتے ہیں, خیر ہندوؤں کے ہیں تو پھر بھی وہاں بھی تھوڑا بہت حساب کتاب کا معاملہ ہے کہ برا کام کرو گے تو پھر اگلی جو آواگون والی زندگی ہوگی, اگلی زندگی اس کے اندر تمہیں بندر بنا دیا جائے گا برا کام کرو گے, تو اچھا کام کرو گے تو تمہیں جو ہے وہ شاید کوئی خوبصورت سی لڑکی بنا دیا جائے, پتہ نہیں اس قسم کے ان کے نظریات ہیں. تو وہاں پر بھی تھوڑا بہت جو ہے نا وہ سزا اور جزا کا تصور ہے, ٹھیک ہے. تو اگر ان کو یہ نہیں کہا جاتا نا کہ تمہیں حساب دینا پڑے گا, چھوڑ دو یہ ساری غلط باتیں, بت پرستی چھوڑ دو, ظلم چھوڑ دو, غیبت چھوڑ دو, جھوٹ چھوڑ دو, یہ ساری چیزیں چھوڑ دو, ٹھیک ہے, اگر ان کو یہ ساری باتیں نہیں کہی جا رہی ہوتی نا پھر دے وونٹ ہیو اینی پرابلم, ٹھیک ہے نا. تو انکار جو اگلی زندگی تھا, زندگی کا جو انکار تھا وہ اس وجہ سے تھا, اکاؤنٹیبلٹی کی وجہ سے, کہ میرے ساتھ اکاؤنٹیبلٹی کی جائے گی. اگر کسی ایک انسان کو پکڑ کے بھی یہ کہہ دیا جاتا نا, ابو جہل کو فار ایگزامپل بات سمجھانے کے لیے, ٹھیک ہے نا, اگر نبی علیہ الصلوۃ والسلام پکڑ کے کہتے کہ اے ابو جہل تمہارے ساتھ کچھ نہیں ہونے والا ہے, رائٹ, تمہیں تو مرنے کے بعد زندہ کیا جائے گا, اور اس کے بعد چونکہ تم سردار ہو, بڑی عزت والے ہو, ابو الحکم ہو, ہے نا, وہ حکمت کا باپ کہلاتا تھا ابو جہل, وہ تو اس کی نہ ماننے کی وجہ سے اس کو ابو جہل کا لقب دیا گیا نا, ورنہ تو ابو الحکم کہلاتا تھا وہ, ٹھیک نا. تو تم چونکہ ابو الحکم ہو اور بڑے عزت والے ہو تو تمہیں تو داخل کر دیا جائے گا جنت میں, باقی جتنے لوگ ہیں نا ان کو پکڑ پکڑ کے پٹائی کی جائے گی ان کی. تو شاید ابو جہل بھی مان جاتا, بھائی میں تو جنت میں جاؤں گا نا, باقی جائیں جہنم میں, مجھے اس سے کیا, باقی سارے جائیں جہنم میں, who cares, میں تو جا رہا ہوں جنت میں. ہاں, تو نبی علیہ الصلوۃ والسلام یہ تو محمد ہے نا, یہ بہت اچھی بات کر رہے ہیں, مان لو بھائی ان کی بات ہے, کیونکہ مجھے تو یہ جنت کا ٹکٹ دے رہے ہیں نا, مجھے تو جنت کا وعدہ کر رہے ہیں نا میرے ساتھ, ٹھیک ہے نا, باقی جائیں جہنم میں, اسے کیا فرق پڑتا ہے, ٹھیک ہے. تو بات یہی ہے جو کہ ہمارے اوپر اپلائی ہوتی ہے کہ ہم ویسے تو آخرت کا اقرار کر رہے ہوتے ہیں, ہے نا, हम वैसे तो जो है ना जन्नत को भी मान रहे होते हैं, जहन्नुम को भी मान रहे होते हैं, लेकिन अपने लिए हमने जन्नत के फैसले किए हुए होते हैं और दूसरों के लिए हमने जहन्नुम के फैसले किए हुए होते हैं, ठीक है ना। यानी जो हमें अच्छा नहीं लगता ना, हमने उसके लिए जहन्नुम का फैसला कर दिया होता है, और अपना आप जो कि अच्छा ही लग रहा होता है, खाली मैं तो अच्छा ही हूं, मैं तो अच्छी ही हूं, तो मैंने तो जाना है जन्नत के अंदर, ठीक है ना। तो हमें भी ये बात सोचनी चाहिए कि मसला जो है ना वो अगली जिंदगी का नहीं है, मसला तो सारा का सारा ये है कि मुझे अपने आमाल का हिसाब देना होगा, और वो हिसाब जो है ना वो बहुत ज्यादा बारीकी के साथ लिया जा सकता है मुझसे, बहुत बारीकी के साथ। और उसके अंदर जो है ना वो ना सिर्फ मेरे अमलों का हिसाब दिया जा सकता है, बल्कि मेरी नियतों का भी हिसाब दिया जा सकता है। तो कभी मैंने अपनी नियतों को इस तरीके से टटोला, मैंने अपने अमलों को टटोला कि मैं अपने जो अमल कर रही हूं, क्योंकि ख्वातीन की क्लास है, मैं जो अमल कर रही हूं मैं क्यों कर रही हूं, क्या नियत होती है मेरी इस अमल के अंदर, राइट, किसकी रजा के लिए मैं ये अमल कर रही होती हूँ। क्या मैंने अपने अमलों को जो है वो करने से पहले सोचा है कि मैं क्यों कर रही हूँ, है व्हाट इज द रीजन, व्हाट इज द कॉज। हाँ, मैं ऐसी करे चले जा रही हूँ, भेड़ चाल जिसको कहते हैं, है देखा देखी, दूसरे कर रहे हैं, सारे कर रहे हैं, इस वजह से मैं भी कर रही हूँ, राइट। तो अगर इस तरीके से अमाल कर रहे हैं तो ऐसे अमाल तो कहीं नहीं लेकर के जाएंगे ना, ऐसे अमाल तो फिर इंसान को उस हिसाब किताब के वक्त जो है ऐसे अमाल इंसान को नहीं बचा सकेंगे, ठीक है। तो अपने ऊपर करके जो है ना जब इंसान सोचता है ना, और अपने आप को मुश्किल में पाता है कि मेरा क्या बनेगा, मेरे अमाल जो है वो कैसे हैं, तो फिर उसको फायदा होता है इन बातों का। और जब तक वो इन बातों को दूसरों पे अप्लाई करता रहता है ना, तो उस वक्त तक उसको फायदा नहीं होता, चाहे वो कुरान पढ़े, चाहे हदीस पढ़े, चाहे तफसीर पढ़े, चाहे फिकह पढ़े, उसको फायदा नहीं हो रहा होता। ये फायदा तो उस वक्त शुरू होगा जब अपने ऊपर अप्लाई करना शुरू करेंगे ना, ठीक है। तो ये बहुत बड़ी गलती है जो कि शैतान हमसे करवा रहा है कि हाँ तुम तो ईमान वाले हो, तुम्हारा तो आखिरत के ऊपर ईमान भी है, तुम तो इनकार नहीं करते हो, है इस वजह से तुम बिल्कुल सेट हो, नो प्रॉब्लम विद यू। नहीं, ऐसा नहीं है, ठीक है ना। वो हमारे अपने आमाल और हमारे अपनी नियतों का टटोलना जो है ना वो अगर हमारा शुरू होगा तो फिर हमें हम सेट हैं, अगर अदरवाइज जो है ना वो हम सेट नहीं है, ठीक है ना। अभी पिछले 4 दिन पहले की बात है कि यानी इंसान सोचता नहीं है ना बातों को। तो मिसाल के तौर पर आजकल चूंकि हमारी जो जुमे की मजलिस हो रही है, तो वो अल्लाह भला करे इस कोरोना का, है कि अभी तक जो है वो खुल करके मजलिस करना शुरू नहीं कर पा रहे हैं। अभी जो कर भी रहे हैं ना, लिमिटेड कर रहे हैं, उस पर भी बड़े लोगों को एतराज है, क्यों कर रहे हैं ये, है ना, क्यों कर रहे हैं। इसके ऊपर भी जो है ना एक से एक मौजूद है एतराज करने वाले, ठीक है। तो बहरहाल हम तो कोशिश कर रहे हैं कि भाई लिमिटेड करें ताकि ज्यादा ज्यादा लोग परेशान ना हों, है ना, उनके दिल की तकलीफ होगी तो हमें हमारे लिए मुश्किल हो जाएगी, है? तो इस वजह से ना हम जो है वो सिलेक्टेड लोगों को इनवाइट करते हैं कि भाई आप आ जाएं, आप आ जाएं, आप आ जाएं, बस, ठीक है। तो लिमिटेड मजालिस हैं, तो अभी चूंकि बाकी दुनिया खुल चुकी है तो भाई मजलिस क्यों ना खोलें यार, आप हर चीज़ को, आपके साथ आपको कोई प्रॉब्लम नहीं है बाकी चीज़ों के साथ, बस एक जो है वो मस्जिद और दीनी गैदरिंग्स के साथ सबको प्रॉब्लम लगी हुई है ना। बहरहाल अल्लाह इनका हिसाब ले, उनकी माफ़ करे जो गलतियाँ हर एक की, ठीक है। हिसाब लेना हम नहीं चाहते किसी का भी, हिसाब और सबको माफ़ कर दे अल्लाह ताला, बस, ठीक है। बहरहाल तो एक साहब को जो है ना वो हमने इनविटेशन भेजी कि भाई आप आ जाएं मजलिस के अंदर, ठीक है। तो उन्होंने आगे से जो है ना वो जवाब ये दे दिया कि मैं कल आऊंगा, यानी अगले दिन सुबह को जो मुराकबा मजलिस होती है ना हफ्ते के दिन, तो उनका ये जवाब आ गया कि मैं कल आऊंगा, ठीक है। तो अब चूंकि वो जरा हैं मानने वाले मोड के अंदर ना, तो इस वजह से आज उनको डांट लिया करता है, ठीक है। तो मैंने फिर उनको कहा कि जी आप तो कल इनवाइटेड ही नहीं है, ठीक है भाई, इसलाह का तो काम यही होता है ना कि बंदे की गलतियां जो है वो दुरुस्त हों, ठीक है। तो हमने कहा कि भाई आप तो कल इनवाइटेड ही नहीं है, तो वो उसके ऊपर वो परेशान हो गए, हो ये क्या हो गया, मैंने क्या गलती कर दी, और है ना। तो फिर जब उनसे बात हुई तो फिर मैंने उनको समझाया कि भाई आपको जब इन्वाइट किया जा रहा है, खासकर आपको अलग से मैसेज भेज करके इन्वाइट किया जा रहा है, तो अब या तो आप आ जाएं, है ना, या तो आप आ जाएं, ओब्लाइज करें इसको इनविटेशन को, या अगर आप नहीं आ सकते हैं तो कोई अपनी वजह बताएं कि आप नहीं आ सकते हैं। इस वजह से मैं नहीं आ सकता हूँ, मैं फलानी जगह, जैसे लोग बता देते हैं कि भाई अभी मुझे इधर जाना था, आपके इन्विटेशन से पहले मैं किसी के साथ कमिटमेंट कर चुका था और मुझे तो नहीं पता था कि आज जो है वो ऑफलाइन मजलिस होगी यानी फिजिकल मजलिस होगी, तो इस वजह से कमिटमेंट हो गई थी, तो मैं इंशाल्लाह नेक्स्ट टाइम जरूर आऊंगा। ठीक है ना, तो आपने जो है ना तो कोई एक्सक्यूज दिया, ना आपने जो है ऑब्लाइज किया, बल्कि आगे से जो है ना वो बता रहे नहीं जी मैं कल आऊंगा। मैंने कहा जी कल आप इन्वाइटेड ही नहीं है, आपको कल का किसने इजाजत दी आने के लिए? ठीक है ना, तो उसके ऊपर जब उनसे बात हुई ना, तब फिर बाद में माफी मांगने लगे और कहने लगे कि वाकई मैंने तो इस तरह सोचा ही नहीं था, मेरे तो जहन में ही सारी बातें नहीं आती थी। फिर हत्ता के यहाँ तक तो कहने लगे कि शुक्र है अल्लाह ताला ने मुझसे गलती करवा दी ताकि मेरी इसलाह हो गई, और फिर मुझे जो है ना वो अदब का एक बाब समझ में आ गया, फिर मुझे अदब के बारे में कुछ बातें बता दी गई, मेरा बहुत फायदा हो गया। ठीक है, तो ऐसा होता है कि इंसान कोई काम करता है और उसको एहसास नहीं होता कि वो क्या कर रहे हैं। ठीक है ना, बहुत बड़ी बड़ी गलतियां भी कर जाते हैं हम लोग, तो ये सारी चीजें तो उस वक्त समझ में आएंगे ना कि जब हम इस टटोलने वाले प्रोसेस को जो है ना कि अपनी नियतों को टटोलना, अपने कामों को टटोलना, इन चीजों के बारे में सोचेंगे, तब हमें ये सारी बातें समझ में आएंगी। और जब तक अपने ही आप के अंदर मगन रहेंगे, है ना, अपने ही आप में सोच सोच करके, जिसको कहते हैं ना फूल के कप्पा होते चले जाएंगे, फूल के कप्पा होना, या ये कि अपने जो चंद हमदर्द होते हैं ना, जो कि हमारी हाँ में हाँ मिलाने वाले होते हैं, जिनके साथ बात करके हमें बड़ा मजा आता है, ठीक है ना, उन्हीं के साथ बात करते चले जाएंगे, करते चले जाएंगे, करते चले जाएंगे, ठीक है ना, तो फिर एक दिन आएगा कि जब हम मर जाएंगे और हमारी कोई भी इसलाह नहीं हुई भी होगी। ठीक है ना, इन्हीं गंदे, इसी गंदे दिल के साथ, इन्हीं गुनाहों के साथ, इन्हीं बदनीयतों के साथ हम इस दुनिया से गुजर जाएंगे, और फिर उसके बाद कब्र में जाकर के इसलाह नहीं होती। ठीक है ना, वो तो कब्र में फिर पिटाई शुरू होती है, वहां पे इसलाह वाला मामला ऐसा नहीं होता, फिर तो पिटाई के जरिए से इसलाह होती है, अपने इख्तियार से तो इसलाह नहीं हो सकती है ना। तो यही टाइम है हमारे पास, यही चंद गिने चुने दिन हैं। जैसे कि किसी ने कितनी जबरदस्त बात लिखी है कि इंसान के इस दुनिया में आने का तो 9 महीने पहले पता लग जाता है, आजकल वो अल्ट्रासाउंड वगैरह के जरिए से, है ना, प्रेगनेंसी टेस्ट वगैरह के जरिए से 9 महीने पहले पता लग जाता है कि बंदा आने वाला है, लेकिन जाने का 9 सेकंड पहले भी शायद पता नहीं लगता, 9 मिनट पहले तो पता ही नहीं लगता कि जाने वाला है, 9 घंटे पहले पता नहीं लगता, एकदम से बंदा जाता है। ठीक है ना, थोड़ी देर पहले पता लगता है कि बस अब इनकी जान निकलने वाली है, ठीक है ना, चंद लम्हों पहले। तो ऐसी तो हमारी जिंदगी है। ठीक है, तो फिर जो है ना इस जिंदगी को हम वेस्ट करने के बजाय जो है वो इसके बारे में संजीदा हो जाएं और अपनी इस्लाह जो है ना वो अपने इख्तियार के साथ अभी से करना शुरू कर दें। जो गलतियां करते रहे हैं उनके ऊपर एक ब्लैंकेट तौबा तो करें ना कम से कम, हैं, ए अल्लाह मेरी तमाम गलतियों को माफ फरमा दे, मैं तमाम गलतियों से तौबा करता हूँ, जो मैं जानता हूँ उनसे भी तौबा करता हूँ, जो मैं नहीं जानता उनसे भी तौबा करता हूँ, ए अल्लाह मुझे माफ फरमा दे, और फिर इस तौबा के ऊपर कायम रहने के लिए आप मेरी मदद फरमा दें। ठीक है, तो इस तरीके से फिर इंसान की जो है ना वो इसलाह होती है, वरना फिर अपने आप में मगन रहने से या अपने चंद हाँ में हाँ मिलाने वालों से बात करने से इंसान की इसलाह नहीं हो सकती। ठीक है, तो काफिरों का आखिरत के इनकार करने की वजह जो थी ना वो हिसाब किताब थी, वरना इनको कोई प्रॉब्लम नहीं होती इस अगली जिंदगी से। अच्छा, आगे फरमाते हैं कि قد علمنا ما تنقص الارض منهم, तहकीक के हमें इल्म है, मा तनकुस अर्द मिनहुम, कि जो जमीन तुम में से कम करती है, नक्स, नक्स यनकुसु का मतलब होता है कम करना, शॉर्ट करना, नाकिस, नाकिस क्या है, कामिल का ऑपोजिट है, कामिल का मतलब होल और नाकिस का मतलब होल से कम। ठीक है ना, तो नाकिस का मतलब ये होता है कि कमी होना, कमी होना, कमी होना। ठीक है, तो हमारे जो बदन है और यानी बेसिकली बदन, ठीक है ना, जमीन जो है वो हमारे बदन को कम करती है। ठीक है, तो अल्लाह ताला फरमा रहे हैं कि हमें इल्म है कि तुम्हारे बदनों में से जमीन जो है वो क्या क्या कैसे कैसे कम करती है। ये कम करने का कैसे होता है, कल ही जो है वो दोबारा हजरत अपने अपने शेख का ये बयान पढ़ा था आज इस परसों। ठीक है, कि जब कब्र में डाला जाता है ना तो वहां पर फिर कैसे कैसे मामलात होते हैं। तो एक दफा हजरत जो है वो अमेरिका में थे और वहां पे कुछ डॉक्टर्स इंजीनियर्स वगैरह की गैदरिंग थी, तो वहां पे कब्र के अजाब वगैरह के बारे में बात करी। तो वहां पर एक मुसलमान साइंटिस्ट थे गालिबन, उन्होंने कहा कि हजरत मैं आपको लेकर के एक ऐसी जगह जाता हूँ जहां पर मैं ये चीजें आपको दिखा सकता हूँ कि कब्र में क्या होता है। तो फिर वो हजरत को लेकर के म्यूजियम में गए। उस म्यूजियम के अंदर म्यूजियम वालों ने इंसान मरे हुए इंसानों की लाशों को ममिफाई किया हुआ था, हनूत किया हुआ था। तो पहले कमरे में लाश बिल्कुल मरने के दिन की लाश थी, कोई उसके अंदर बाहर तब्दीली नहीं थी, ठीक है। फिर अगले कमरे में लेके गए, वहां पर जो लाश थी वो चंद दिनों कब्र में डालने के बाद निकाली गई थी, ठीक है। उनके यहाँ तो वैसे भी लावारिस बहुत होते हैं मरने वाले, तो लाश को निकाल लिया, किसी को परवाह ही नहीं है कि भाई किसकी लाश निकाली जा रही है। बहरहाल तो लाश को निकाल करके उन्होंने ममीफाई कर दिया था चंद दिनों के बाद। तो उसमें क्या तब्दीली आई थी कि उसकी आंखों के जो जो बॉल्स होती है ना, वो बॉल्स अपनी जगह से निकल करके हो ये रुखसारों के ऊपर आ चुकी थी, जिनको हम गाल कहते हैं, वो बॉल्स आंखों की आई बॉल्स लुढ़क करके गाल के ऊपर पहुंच चुकी थी और उनको कीड़ों ने खाना शुरू कर दिया था, आंखों को सबसे पहले, ठीक है ना। बस ये तब्दीली आई थी। फिर उसके बाद अगले कमरे में लेकर के गए, वहां पर देखा कि और चंद हफ्तों के बाद निकाली हुई लाश थी, तो उसके अंदर जो है वो आंखों के ये बॉल्स भी कीड़े खा चुके थे और जो मुंह का होंठ होता है और जो जुबान होती है उसको कीड़े खा चुके थे। तो फरमाया कि जो पहली चीज जिसको के कीड़ों ने खाया वो इंसान की आंखें थी, दूसरी चीज जो है वो उसके उसका मुंह, जुबान, राइट, जुबान से गुनाह किया करता था, जुबान से जो है वो लोगों को तकलीफ दिया करता था, गीबतें किया करता था, झूठ बोला करता था, राइट। तो अगली चीज जो है ना वो जुबान और होंठ वगैरह खा लिए गए थे। फिर उसके बाद अगले कमरे में गए तो और भी ज्यादा दिनों के बाद निकाली हुई लाश थी, तो उसमें उसका पेट जो है ना वो फट चुका था और एक जो है वो प्याले की शक्ल का वो बन चुका था और उसके अंदर कीड़े लगे हुए थे, ठीक है। तो अब ये जो ये और इसी तरीके से होता रहा, हत्ता के आखिरी कमरे के अंदर जो है ना वो बस एक जो जो बैक बोन कहते हैं हाँ, वो चीज खाली रह गई थी छोटी सी, और बाकी सारी चीजें खत्म हो चुकी थी। तो इस तरह से ना इंसान की जो जो जिस्म होता है, जिस जिस्म की खातिर वो दुनिया के अंदर सब कुछ कर गुजरता है, इस जिस्म को आराम पहुंचाने के लिए अल्लाह की भी नाफरमानी करता है, दूसरों को भी तकलीफ पहुंचाता है, इस जिस्म के थोड़े से मजे के लिए, क्योंकि नफ्स जो होता है वो इस जिस्म का एक इंटीग्रल पार्ट होता है, तो दूसरों को तकलीफ पहुंचा करके जो हमें खुशी महसूस होती है ना, वो भी हमारे जिस्म को महसूस हो रही होती है, ठीक है ना। और इस तरह से जो भी गुनाह करता है इंसान वो बेसिकली इस जिस्म के लिए करता है, तो इस जिस्म को तो मौत के बाद इस तरीके से जमीन जो है ना वो नाकिस करती है, मा तनकुसुल अर्दु मिनहुम, ठीक है ना, खा खा करके इस जिस्म इस जमीन के कीड़े जो हैं वो इस जिस्म को रिड्यूस करते रहते हैं, रिड्यूस करते रहते हैं, हत्ता कि ये बिल्कुल ही खत्म हो जाता है। वइंदना किताबुन हफीज, और हमारे पास, इंदना हमारे पास, किताबुन हफीजुन, एक किताब है जो कि बिल्कुल महफूज है, राइट, उसके अंदर हर चीज रिकॉर्ड हुई हुई है और प्रिजर्व हुई हुई है, राइट, हिफाजत के साथ। तो ये जो कुछ दुनिया में हो रहा है, जो कुछ हो चुका है, हो रहा है, होना है, ये सब कुछ इस किताब हफीज के अंदर लिखा हुआ है, ठीक है। तो तुम किस बात के ऊपर इतरा रहे हो कि जी कैसे होगा ये है, ये कैसे जो है वो अल्लाह ताला जिंदा कर देंगे, कैसे जो है वो हमारी बदन जो है वो दोबारा से बन जाएंगे। डोंट वरी, अल्लाह ताला के पास एवरीथिंग इज रिकॉर्डेड, ठीक है ना, उसको बस रीप्ले करना है। तो रीप्ले करना कौन सा मुश्किल काम होता है भाई। अच्छा, आपने क्या लिखा है कि जो आमाल बदनीयती से कर लिए या बेनीयती से कर लिए पिछली जिंदगी में, क्या अब उनकी नीयत सही कर सकते हैं? नहीं जी, उनके ऊपर सिर्फ तौबा कर सकते हैं, ठीक है ना। नीयत जो होती है ना वो अमल से पहले करनी होती है, अमल के बाद नहीं कर सकते, ठीक है। तो जो गलत नियत के साथ या बेनियती के साथ जो कर चुके हैं ना, तो उसके ऊपर फिर नियत सही नहीं की जाती, उनके लिए तौबा की जा रही है, ठीक है ना। अच्छा, बल कज़्ज़बू बिल हक़ लम्मा जाअहुम फ़हुम फ़ी अम्रिम मरीज। तो फरमाया कि बल्कि कज़्ज़बू बिल हक़, ये लोग तकजीब करते हैं हक की, झुटलाते हैं हक बात को। लम्मा जाअहुम, जबकि ये इनके पास आ चुका होता है,
फहुम फी अम्रिम मरीज, सो वो पड़े हुए हैं, फी फी का मतलब में, वो लोग पड़े हुए हैं किसके अंदर, अम्रिम मरीज के अंदर। अमर कहते हैं काम को या मुआमले को भी कह सकते हैं, और मरीज जो है ना वो उलझी हुई बात, उलझी हुई बात का मतलब क्या कि यानी खलत मलत किस्म की एक कैफियत होती है इनकी, है ना। जैसे कि एक ना मानने वाला शख्स होता है मुनाफिक के बारे में, तो वैसे भी क्लियरली भी अल्लाह ताला ने बता दिया है कि वो इधर उधर उलट पुलट होता रहता है वक्त, है ना, कभी इधर कभी उधर, उसके अंदर बिल्कुल भी इस्तकामत नहीं होती। उसी तरीके से अच्छा मुनाफिक ऐसा क्यों होता है, क्योंकि वो एक्चुअली तो काफिर ही होता है ना, अंदर से ना मानने वाला होता है, ऊपर से जो है ना वो मानने वाला बनने की कोशिश कर रहा होता है, ठीक है। तो ऊपर से भी उसकी कैफियत जो होती है ना वो नजर आ रही होती है कि कभी इधर कभी उधर, है ना, लेकिन अंदर से हर काफिर की यही कैफियत होती है, हर काफिर की, ठीक है ना, चाहे वो मुनाफिक वाला काफिर हो, चाहे वो मुशरिक वाला काफिर हो, जिस शक्ल का भी काफिर है, वो अंदर से अम्रे मरीज ही का मामला होता है उसके साथ, ठीक है ना, कि उसका जो है ना वो मामला जो है वो खलत मलत हुआ हुआ होता है बहुत ही। इसकी तफसीर इंशाल्लाह मारूफ मसाइल के अंदर भी पढ़ेंगे। तो खुलासे तफसीर में इन दो आयतों के बारे में क्या देखते हैं कि जब हम मर गए और मिट्टी हो गए तो क्या दोबारा जिंदा होंगे, ये दोबारा जिंदा होना इम्कान से बहुत ही बरीद है। खुलासा यह है कि अव्वल तो वो हम जैसे इंसान हैं, यानी नबी, वो तो हम जैसे इंसान हैं, उनको पैगंबरी का दावा करने का हक नहीं है। फिर वो अपने दावे में एक महाल चीज का दावा करते हैं कि मरने और मिट्टी होने के बाद दोबारा जिंदा किए जाएंगे। इसके जवाब में हक तआला मरने के बाद जिंदा होने का इम्कान साबित करके उनके महाल कहने को रद्द फरमाते हैं। इसका हासिल यह है कि दोबारा जिंदा होने को तुम जो गैर मुमकिन कहते हो, इसकी दो वजह हो सकती है, ठीक है, यानी अल्लाह ताला भी तो फिर कुरान के अंदर जो है ना ये एक कॉन्वर्सेशन है ना, ठीक है ना, तो अल्लाह ताला फिर ऐसा नहीं है कि बस चूंकि कंक्लूजन हर बात का एक ही है तो बस हर मरतबा कंक्लूजन बोल करके बात खत्म, अब आगे कोई डिस्कशन नहीं हो सकती, कोई तफसील में बात नहीं हो सकती, नहीं, बल्कि अल्लाह ताला जो है ना वो तफसील से बात भी करते हैं, पूरी एक कॉन्वर्सेशन होती है, ठीक है, ईमान वालों के साथ भी कॉन्वर्सेशन होती है और काफिरों के साथ भी कॉन्वर्सेशन होती है, लंबी तफसील होती है, ठीक है, और फिर उस तफसील को बयान करने के बाद फिर उसका कंक्लूजन निकालते हैं, ठीक है ना। तो अगरचे कि आपको पहले से कंक्लूजन पता भी हो, लेकिन फिर भी अल्लाह ताला जो है वो डिस्कशन कर रहे होते हैं, ठीक है। जैसे कि यहाँ पे कंक्लूजन क्या है कि भाई ये लोग जो इनकार करते थे ना कयामत का, तो इनकार करने की वजह ये होती थी कि असल में तो ये हिसाब किताब का इनकार कर रहे होते थे, ठीक है, लेकिन यहाँ पर अल्लाह ताला जो डिस्कशन कर रहे हैं वो ये नहीं कह रहे कि हाँ असल में तो ये हिसाब किताब का इनकार करते हैं, बल्कि अल्लाह ताला जो है ना वो अभी एक यानी एक इंटरमीडिएट डिस्कशन कर रहे हैं। वो इंटरमीडिएट डिस्कशन क्या है, वो ये है कि भाई तुम जिस चीज़ का इनकार कर रहे हो कि भी मरने के बाद दोबारा जिंदा होना जो है वो नामुमकिन है, तो नहीं, नामुमकिन नहीं है, ठीक है ना, क्योंकि तुम जिस चीज को नामुमकिन कहते हो ना, तो उसको नामुमकिन ये इसलिए कहते होगे कि भाई यानी या तो इस वजह से कहते होगे कि जिन चीजों के जिंदा होने को कहा गया है उनमें जिंदा होने की सलाहियत ही ना हो, ठीक है ना, कि भाई ये चीजें कैसे जिंदा हो, जैसे आप किसी लकड़ी के टुकड़े को कहें कि ये जिंदा हो जाएगा, तो आप कहेंगे भाई लकड़ी का टुकड़ा जो, चलो लकड़ी का टुकड़ा नहीं, पत्थर का टुकड़ा, आप कहेंगे पत्थर का टुकड़ा जो है ना वो जिंदा हो जाएगा, तो उसके ऊपर कोई इतराज कर सकता है कि भाई पत्थर के अंदर तो जिंदगी ही नहीं है, लाइफ ही नहीं है इसके अंदर, तो ये एकदम से चलना फिरना कैसे शुरू कर सकता है, है ना। लेकिन इंसानों का मरने के बाद दोबारा जिंदा होना, इसके ऊपर अगर तुम ये कहो कि भाई इंसानों के अंदर तो जिंदगी की सलाहियत ही नहीं थी, तो ये कैसे दोबारा जिंदा हो सकते हैं, तो ये तो मुशाहदे की गलती है, क्या तुमने देखा नहीं कि इंसान जिंदा है, इनके अंदर जिंदगी की सलाहियत है, ठीक है, तो वही जवाब दे रहे हैं कि भाई ये तो मुशाहदे से गलत है ना, क्योंकि वो इस वक्त तुम्हारे सामने जिंदा मौजूद है इंसान, अगर उनमें जिंदगी की सलाहियत ही ना होती तो इस वक्त कैसे जिंदा है, ठीक है ना, पोटेंशियली पोटेंशियल तो है ना उनके अंदर जिंदा रहने का, जब तो वो अभी जिंदा है, तो जब मरने के बाद फिर अल्लाह ताला उनको दोबारा जिंदा करेगा तो कौन सी ऐसी मुश्किल बात है। अच्छा, दूसरी तुम्हारे इतराज की दूसरी वजह यह हो सकती है कि फाइल यानी अल्लाह ताला को दोबारा जिंदा करने की कुदरत इसलिए ना हो कि जो अज्जा मियत के मिट्टी होकर मुंतशिर हो गए हैं وہ اس کو معلوم ہی نہ ہو کہ کہاں بکھرے ہیں. یعنی اللہ تعالیٰ کو پھر پتہ ہی نہیں چلا کہ یہ لوگ جو مٹی میں چلے گئے تو اب وہ مٹی کہاں سے کہاں پہنچ گئی اور کیا ہو گیا, اللہ کو پتہ ہی نہ ہو. تو اس کے جواب میں اللہ تعالیٰ نے فرمایا ہے کہ ہمارے علم کی تو یہ شان ہے کہ ہم ان کے ان اجزاء کو جانتے ہیں جن کو مٹی کھاتی ہے اور کم کرتی ہے, ہے نا. قد علمنا ما تنقص الارض منه, ہم جانتے ہیں کہ کس کیڑے نے تمہارے جسم کے اندر سے کتنا کھایا ہے, ہے نا. اور پھر اس کیڑے کو اگر کسی اور کیڑے نے کھا لیا تو ہم اس کیڑے کو بھی جانتے ہیں کہ جس نے اس کیڑے کو کھا لیا. ایک ایک چیز اللہ تعالیٰ کے پاس پرزروڈ ہے, ٹھیک ہے. تو وہی فرما رہے ہیں کہ ہمارے ان کی تو یہ شان ہے کہ ہم ان کے ان اجزاء کو جانتے ہیں جن کو مٹی کھاتی ہے اور کم کرتی ہے. مٹی کھانے کا مطلب وہی کیڑے کھا لیتے ہیں, بیکٹیریاز کھا لیتے ہیں, کیونکہ پرانے زمانے میں تو مائکروسکوپس نہیں تھے نا کہ بیکٹیریا کو دیکھ سکیں. تو اسی کو پھر مٹی کے کھانے سے تعبیر کیا. اصل میں مٹی نہیں کھاتی بلکہ بیکٹیریا کھا رہے ہوتے ہیں, ٹھیک ہے. اور یہ نہیں کہ آج سے جانتے ہیں بلکہ ہمارا علم تو قدیم ہے. قدیم کا مطلب ہوتا ہے ہمیشہ ہمیشہ سے ہے, یہ مطلب ہے قدیم کا, ٹھیک ہے. قدیم کا مطلب ویری اولڈ نہیں ہے بلکہ قدیم کا مطلب فرام ایور, یہ ہے ایکچوئل قدیم کا مطلب. حتیٰ کہ ہم نے قبل وقوع ہی سب اشیاء کے سب حالات اپنے علم قدیم سے, یعنی ہمارا علم جو کہ ہمیشہ ہمیشہ سے ہے, ایک کتاب یعنی لوح محفوظ میں لکھ دیے تھے, ٹھیک ہے. یعنی کس کیڑے نے کھانا ہے, وہ کیڑا کیسا ہوگا, وہ کہاں سے چل کر کے آئے گا اور جسم کے کون سے والے جز کو کھائے گا, سب کچھ لوح محفوظ کے اندر لکھا ہوا, ٹھیک ہے. اور پھر وہ کیڑا جب مر جائے گا تو پھر اس کیڑے کو دوسرے کیڑے کھائیں گے, یہ بھی لوح محفوظ کے اندر لکھا ہوا ہے, ٹھیک ہے نا. تو اتنی مائنیوٹ ڈیٹیلز جو ہیں وہ اللہ تعالیٰ کے پاس پرزروڈ ہیں. تو کر لو جو کرنا ہے, یہ کہتے ہیں نا, کر لو جو کرنا ہے. اچھا, تو لوح محفوظ میں یہ سب لکھ دیے گئے تھے, اور اب تک ہمارے پاس وہ کتاب یعنی لوح محفوظ موجود ہے جس میں ان اجزاء منتشر کا مکان اور وضع اور مقدار اور وصف سب کچھ ہے. سو اگر علم قدیم کسی کی سمجھ میں نہ آئے تو یوں ہی سمجھ لیں کہ وہ دفتر جس میں سب کچھ ہے اللہ تعالیٰ کے سامنے حاضر ہے, مگر یہ لوگ پھر بھی بلا وجہ تعجب ہی میں ہیں. اور صرف تعجب ہی نہیں بلکہ سچی بات کو, جس میں مسئلہ نبوت اور آخرت کی دوبارہ زندگی بھی ہے جبکہ وہ ان کو پہنچتی ہے, بلکہ ذبو بالحق لما جاءہم, ٹھیک ہے. جب سچی بات ان کے پاس پہنچتی ہے نا تو کیا کرتے ہیں, جھٹلاتے ہیں. غرض یہ کہ وہ ایک متزلزل حالت میں ہیں. متزلزل حالت, وہ حالت جس کے اوپر ہر وقت زلزلہ آتا رہتا ہے. زلزلہ آتا ہے تو کیا ہوتا ہے, ہر وقت الٹتی پلٹتی, ایک اس کے اندر اسٹیبلشمنٹ نہیں ہوتی ہے, ہے نا, استقامت نہیں ہوتی. بلکہ جب زلزلہ آتا ہے تو اس وقت چیزیں جو ہے نا وہ ہلنا جلنا شروع ہو جاتی ہیں. تو یہی معاملہ ہوتا ہے جھٹلانے والوں کا, کہ یہ اندر سے نا شیک ہوتے ہیں, شیک, ہے نا. ایک طرف ہوتے ہیں شیخ, ہے نا, جو کہ اللہ تعالیٰ کی طرف سے لوگوں کو دین کی طرف بلاتے ہیں, اور یہ جو کافر ہوتے ہیں نا یہ بھی ہوتے ہیں شیخ. تو یہ شیخ ہوتے رہتے ہیں ہر وقت, ٹھیک ہے نا. تو وہ شیخ ہوتے ہیں, یہ شیخ ہوتے ہیں, ٹھیک ہے. جبھی کبھی ہمیں کوئی اگر بول دیتے ہیں نا کہ جی شیخ صاحب ہیں, تو ہم کہتے ہیں بھائی ہم ملک شیخ والے شیخ ہوں گے, ہم شیخ صاحب نہیں ہیں. کیونکہ ہم نے اپنے بڑوں سے یہی سیکھا ہے کہ بھائی اپنے آپ کو شیخ نہیں سمجھنا ہے, ٹھیک ہے. تو پھر وہ ہم شیخ والا مثال وہ مذاق کرتے ہیں کہ بھائی ہم ملک شیخ ہیں اصل میں بس, ٹھیک ہے. لیکن کافر جو ہے نا ان کو تو اللہ تعالیٰ خود فرما رہے ہیں کہ یہ شیخ ہے, صحیح ہے. تو غرض یہ کہ وہ ایک متزلزل حالت میں ہیں, شیکی حالت کے اندر ہیں, کہ کبھی تعجب ہے کبھی تکذیب ہے, یہ درمیان میں بطور جملہ معترضہ کا تھا. اب یہ تو گرامر والے زیادہ اچھی طرح آسانی سے سمجھ لیں گے جملہ معترضہ کیا مطلب ہوتا ہے, ٹھیک ہے. تو اب اس کے نا ہم معروف مسائل میں سے چند منٹ اور ہیں پڑھ لیتے ہیں. پیج نمبر 134 کے اوپر جو چیدہ چیدہ باتوں کے انہوں نے معارف لکھے ہوتے ہیں, تو یعنی معروف مسائل جو ہیں وہ ٹرانسلیشن نہیں ہوتی, وہ صرف سلیکٹڈ باتوں کی تھوڑی تفصیل ہوتی ہے. تو چونکہ فضائل کو ہم پڑھ چکے ہیں تو اس وجہ سے اب یہاں سے شروع کرتے ہیں کہ کیا آسمان نظر آتا ہے, کیونکہ اللہ تعالیٰ نے فرمایا نا کہ افلم ینظروا الی السماء. اچھا یہ ایکچولی یہ افلم ینظروا الی السماء حضرت نے جو ہے نا وہ شاید ترتیب میں تھوڑا سا آگے پیچھے ہو گیا ہے, کیونکہ یہ ہے اگلی آیت کے اندر نا, جو کہ ابھی ہم نے ٹرانسلیشن میں پڑھی نہیں ہے, لیکن امرم مریج کا جو معاملہ ہے وہ اس پیج کے آخر میں ہے, فی امرم مریج. تو چلیں ہم تھوڑا سا پھر ایک دو دو لائنیں وہ پہلے پڑھ لیتے ہیں آگے والی آیت کے جو تھے, اور پھر اس کے بعد پچھلی آیات کے بارے میں ہے. افلم ینظر الی السماء, کیا آسمان نظر آتا ہے, کیونکہ اللہ تعالیٰ کہہ رہے ہیں کہ کیا تم نے دیکھا نہیں آسمان کی طرف, تو کیا آسمان نظر آتا ہے؟ اس سے بظاہر یہ معلوم ہوتا ہے کہ آسمان نظر آتا ہے, کیونکہ اللہ تعالیٰ کہہ رہے ہیں آسمان کو دیکھنے کے لیے, ٹھیک ہے. اور مشہور یہ ہے کہ یہ نیلگو رنگ جو نظر آتا ہے, یعنی جو نیلا رنگ بلو اسکائی جو نظر آتا ہے, یہ ہوا کا رنگ ہے, مگر اس کی نفی کی بھی کوئی دلیل نہیں ہے کہ یہی رنگ آسمان کا بھی ہو. اس کے علاوہ آیت میں نظر سے مراد نظر عقلی بمانی غور و فکر بھی مراد ہو سکتی ہے. یعنی یہ بھی ہو سکتا ہے کہ اللہ تعالیٰ جو ہے نا وہ یہ نہیں کہہ رہے ہو کہ آسمان کو دیکھو, کیونکہ آسمان جو ہے وہ کوئی ایسی فزیکل چیز نہیں ہے, ٹھیک ہے نا, جیسے کوئی چھت ہوتی ہے, جیسے بادل تو پھر ایک فزیکل چیز ہوتی ہے نا, کیونکہ اس کے اندر پانی ہوتا ہے اور یعنی ایک میٹر کی ٹائپ ہوتی ہے وہ. تو آسمان تو ایسی کوئی چیز ہے ہی نہیں. یعنی ایون ہمارے مشائخ کو پہلے بھی پتا تھا یہ ساری چیزوں سے پہلے بھی کہ آسمان ایک فزیکل چھت طرح کی کوئی چیز نہیں ہے, ٹھیک ہے. تو پھر اللہ تعالیٰ نے آسمان کو دیکھنے کے لیے کیوں کہا, ٹھیک ہے, تو اسی کو کہہ رہے ہیں کہ بھائی ہو سکتا ہے اس کا مطلب جو ہے نا وہ صرف عقلی غور و فکر ہو, ٹھیک ہے, غور کرو اس آسمان کی حیت کے اوپر, اسٹرکچر کے اوپر, ٹھیک ہے. اب اس میں جو نیلگو رنگ کا جو ذکر کیا ہے, تو اس میں آپ نے سائنس میں پڑھا ہوگا اپنے اسکول وغیرہ کے ہیں کہ یہ جو کلرز ہوتے ہیں نا, تو کلرز جو ہوتے ہیں وہ تو بیسیکلی لائٹ کا حصہ ہوتے ہیں, ٹھیک ہے. تو سورج سے جو لائٹ آ رہی ہوتی ہے نا, تو یہ لائٹ جو ہوتی ہے جیسے کہ رینبو پڑھا ہوگا آپ نے, تو رینبو کے اندر کتنی لائٹس ہوتی ہیں, 7 ہوتی ہیں نا یا 8 ہوتی ہیں, 7 یا 8 کو وائلٹ, انڈیگو, بلو, گرین, یلو, اورنج, ریڈ, ہاں 7 ہوتی ہیں. تو ان میں سے نا پھر جو یعنی یہ 7 ڈفرینٹ کلرز ہوتے ہیں, تو اب وہ کلر جو ہے نا باقی کلرز اگر کسی جگہ پہ ایبزارب ہو جائیں اور صرف ایک کلر جو ہے وہ ریفلیکٹ ہو جائے, تو اس مٹیریل جس نے کہ باقی کلرز کو ایبزارب کر لیا, اس مٹیریل کا کلر کیا بن جاتا ہے, وہ ایک کلر جو کہ وہ ریفلیکٹ کر رہا ہے, جیسے کہ پانی, ٹھیک ہے نا, پانی جو ہے نا وہ بھی نیلا نظر آتا ہے. وہ کیوں نیلا نظر آتا ہے؟ کیونکہ جو باقی کلرز ہوتے ہیں اسپیکٹرم کے وہ ایبزارب کر لیتا ہے اور بلو کلر کو وہ ریفلیکٹ کر دیتا ہے, اس وجہ سے پانی آپ کو بلو نظر آتا ہے, ٹھیک ہے نا. چاہے وہ آپ کو گھر کے اندر بھی آپ نے ایک گلاس میں پانی رکھا ہوا ہو نا اور وہ آپ کو ٹرانسپیرنٹ نظر آ رہا ہے, نو کلر, لیکن ایکچولی وہ بھی بلو کلر کا ہوتا ہے, ٹھیک ہے نا, لیکن چونکہ تھوڑا سا ہوتا ہے اس وجہ سے بلو کلر کی ریفلیکشن اس میں ہمیں اپنی آنکھوں سے نظر نہیں آ رہی ہوتی ہے. اسی طرح سے آسمان کا بھی یہ معاملہ ہے کہ سورج سے جو لائٹ آتی ہے نا, تو یہ لائٹ جو ہے جب ہمارے ارتھ کے ایٹماسفیئر میں داخل ہوتی ہے, تو جو گیسز ہوتی ہیں ہمارے ایٹماسفیئر میں اور جو پارٹیکلز ہوتے ہیں, ڈسٹ پارٹیکلز وغیرہ, تو یہ سب جو ہے نا پھر اس لائٹ کو جو ہے نا وہ توڑ دیتے ہیں, اسکیٹر کر دیتے ہیں, ٹھیک ہے نا. تو اسکیٹر کرنے سے جو سب سے پہلے کلر اسکیٹر ہوتا ہے نا وہ ہوتا ہے بلو کلر, ٹھیک ہے. تو اس وجہ سے بلو کلر جو ہے نا وہ اوپر رہ جاتا ہے, یعنی سب سے ہائٹ پہ بلو کلر رہ جاتا ہے. اسی وجہ سے جب ہم نیچے سے اوپر دیکھتے ہیں نا, تو وہ بلو کلر ہمیں نظر آ رہا ہوتا ہے, کیونکہ وہ سب سے پہلے اسکیٹر ہو چکا ہوتا ہے, ٹھیک ہے. اور باقی کلر جو ہوتے ہیں وہ ڈفرینٹ ویو لینتھس ہوتی ہیں ان کی, تو وہ جو ہے وہ نیچے آ جاتے ہیں اور وہ پھر نیچے آ کر کے پھر ان کے کلرز بنتے ہیں. اینی وے, یہ ایک چھوٹی سی ایک سائنٹیفک ایکسپلینیشن تھی آسمان کے نیلا ہونے کی, ورنہ آسمان جو ہے نا کوئی ایسا فزیکل چیز ہوتی ہی نہیں ہے. اچھا, اس کے بعد احیا بعد الموت پر مشہور شبہ کا جواب, فرمایا کہ قد علمنا ما تنقص الارض منهم, اس کو جلدی سے پڑھ لیتے ہیں, کہ کفار و مشرکین جو قیامت میں بعد الموت یعنی مردوں کے زندہ ہونے کا انکار کرتے ہیں, ان کی سب سے بڑی دلیل یہ تعجب ہے کہ مرنے کے بعد انسان کے اکثر اجزائے جسے مٹی ہو جاتے ہیں, پھر وہ مٹی منتشر ہو کر دنیا میں پھیل جاتی ہے, پانی اور ہوا اس کے ذرات کہاں سے کہاں پہنچا دیتے ہیں, قیامت میں دوبارہ زندہ کرنے کے لیے ساری دنیا میں بکھرے ہوئے اجزاء کو معلوم رکھنا کہ یہ جز فلاں کا ہے, یہ فلاں کا ہے, اور پھر ہر ایک کے اجزاء کو الگ الگ جمع کر دینا کس کے بس کی بات ہے. قرآن کریم نے اس کا جواب دیا کہ انسان اپنے محدود علم و بصیرت پر اللہ تعالیٰ کے غیر محدود و لامتناہی علم کو قیاس کر کے اس گمراہی میں پڑتا ہے.
کہ بھئی جس طرح ہمیں نہیں پتا اسی طرح اللہ کو بھی نہیں پتا ہوگا. تو یہ قیاس ہی غلط ہے, یہ ازمشن ہی غلط ہے. قد علمنا ما تنقص الارض, اللہ تعالیٰ کا علم تو اتنا وسیع اور محیط ہے کہ مرنے کے بعد انسان کا ایک ایک جز اس کی نظر میں ہے. وہ جانتا ہے کہ مردے کے کس کس حصے کو زمین نے کھا لیا ہے, یعنی بیکٹیریا نے کھا لیا ہے, کیونکہ اس کی کچھ ہڈیاں تو اللہ تعالیٰ نے ایسی بنائی ہیں کہ ان کو زمین نہیں کھاتی. ٹھیک ہے نا, وہ بیک بون کا ایک بہت ہی مائنیوٹ حصہ وہ اللہ تعالیٰ بھی پرزرو کر کے رکھتے ہیں. اس کے اندر ڈی این اے موجود ہوتا ہے نا, ڈی این اے تو ہر جگہ ہی موجود ہوتا ہے, لیکن بس ایک سیل کے برابر آپ کو چاہیے ہوتا ہے. ٹھیک ہے نا, تو اللہ تعالیٰ اس ایک سیل کے اندر ساری چیز کو ریکارڈ کر کے رکھے ہوئے ہیں, اور اسی کا جو ایک کاپی ہے, اوریجنل کاپی, وہ کہاں پر ہے؟ وہ لوہے محفوظ کے اندر ہے. یعنی اوریجنل کاپی ہمارے پورے کے پورے بلو پرنٹ کی وہ لوہے محفوظ میں ہے, اور اس کی جو ایک فوٹو کاپی بنی ہوئی ہوتی ہے وہ ہمارے ڈی این اے کے اندر بنی ہوئی ہوتی ہے. ٹھیک ہے نا, تو یہ بات آج کے سائنس نے بھی اس بات کو پروف کر دیا ہے کہ سارا کا سارا ریکارڈ موجود ہے. تو مردے کے کس کس حصے کو زمین نے کھا لیا, کیونکہ اس کی کچھ ہڈیاں تو اللہ تعالیٰ نے ایسی بنائی گی ان کو زمین نہیں کھاتی, اور جن کو زمین کھا کر مٹی کر دیتی ہے پھر وہ مٹی دنیا جہان کے جس گوشے میں پہنچتی ہے وہ سب کچھ اللہ تعالیٰ کے نظر میں ہے. جب وہ چاہے گا سب کو ایک جگہ جمع کر دے گا. اور ذرا غور کرو تو اس وقت ہر انسان کا جسم جن اجزاء سے مرکب چلتا پھرتا نظر آتا ہے, اس میں بھی تو ساری دنیا کے مختلف گوشوں کے اجزاء جمع ہیں. ٹھیک ہے نا, جو ہم کھاتے ہیں تو پتا چلا جی ماشاء اللہ سعودی عرب والوں کو تو اس سے زیادہ اور کسی کو نہیں ایکسپیرینس ہوگا, کیونکہ سعودی عرب کے اندر ایسٹ سے بھی چیزیں آتی ہیں, ویسٹ سے بھی آتی ہیں, نارتھ سے بھی آتی ہیں, ساؤتھ سے بھی آتی ہیں. ایون امریکہ کے اندر اتنی چیزیں نہیں آتی ساری دنیا سے جتنی کہ سعودی عرب کے اندر آتی ہیں. بات پہلے بھی ہم کئی دفعہ کر چکے ہیں. اچھا, کوئی غذا کی صورت سے کوئی دوا کی صورت میں سارے عالم کے مختلف شہروں اور جنگلوں کے اجزاء ہی تو ہیں جن سے یہ موجودہ جسم مرکب ہوا ہے. پھر اس کے لیے کیا دشوار ہے کہ دوبارہ ان اجزاء کو دنیا میں منتشر کرنے کے بعد پھر ایک جگہ جمع کر دے. اور صرف یہی نہیں کہ اب مرنے اور مٹی ہونے کے بعد انسان کے یہ اجزاء اس کے علم میں آئے ہوں, بلکہ انسان کے پیدا کرنے سے پہلے ہی اس کی زندگی کا ہر لمحہ اور اس میں پیدا ہونے والے تغیرات اور پھر مرنے کے بعد اس پر کیا کیا حالات پیش آئیں گے, وہ سب کچھ اللہ تعالیٰ کے پاس پہلے سے لکھا ہوا لوح محفوظ میں موجود ہے. ٹھیک ہے نا, اب یہ کوئی جو ہم پڑھ رہے ہیں نا یہ ساری چیزیں, یہ آپ لوگوں کو کوئی سائنس پڑھانے کے لیے نہیں پڑھ رہے, کوئی آپ کو جیوگرافی پڑھانے کے لیے نہیں پڑھ رہے, کوئی آپ کو جو ہے وہ ہیومن سوسائٹی کا میک اپ پڑھانے کے لیے یہ ساری باتیں ہمارا مقصد نہیں ہے. بلکہ مقصد فائدہ کیا ہوتا ہے, ہمیں ہمارے ایمان میں کیا فائدہ ہوتا ہے, اللہ کی عظمت. جتنی اللہ کی عظمت بندے کے دل میں آتی ہے نا, کیا اس کا نتیجہ ہوتا ہے اگر آپ لوگ اس پہ الاؤٹ کر دیں, جتنی اللہ کی عظمت آئے گی دل کے اندر تو کیا فائدہ, ہماری معلومات بڑھ جائے گی, ہم آگے جا کر کے بچوں کو پڑھا سکیں گے, ہم کلاس لے سکیں گے, کیا فائدہ ہوتا ہے ہمیں اللہ کی عظمت زیادہ سے زیادہ آنے سے, اللہ سے قریب نہیں, ایسے نہیں قریب ہو جاتے ہیں, اتنی دنیا کی بے ثباتی. ٹھیک ہے, یہ ایک بہتر جواب ہے, اور گناہ سے بچنا آسان ہو جائے گا, یہ بھی بہتر جواب ہے. اب اتنے سارے ایک دم سے آنے شروع ہو گئے, ایمان مضبوط ہوتا ہے, ناراضگی سے بچنے کی کوشش کرتے ہیں, استقامت حاصل ہوتی ہے, گناہ چھوٹ جاتے ہیں, ہمارا ایمان بڑھے گا, ایمان مضبوط ہوگا, اتنی کامل ابدیت. ٹھیک ہے نا, یہ ہے اصل جواب, اتنی ہی کامل ہماری ابدیت ہوتی چلی جائے گی. ٹھیک ہے نا, اور لوگوں نے کیا لکھا ہے, ایمان پکا ہوتا ہے, اللہ کی بات ماننا آسان ہو جاتا ہے. ٹھیک ہے, یہ بھی بہت اچھا جواب ہے, نافرمانی چھوڑ دیتے ہیں, ایمان بڑھ جاتا ہے, علم یقین ملتا ہے, اللہ سے محبت بڑھتی ہے. عاجزی یعنی اپنا چھوٹا پن, رائٹ, اپنی نفی, اپنی کمی انسان کے سامنے کھلتی ہے. جتنا اللہ کی بڑائی کھلے گی نا, اتنی اپنی چھوٹائی کھلے گی, کہ میں کتنا چھوٹا ہوں, میرے عمل کتنے چھوٹے ہیں, حتیٰ کہ میری نیکیاں کتنی چھوٹی ہیں, اتنے بڑے اللہ, اتنے عظیم اللہ کے سامنے میں کس چیز کو جتا سکتا ہوں, کس چیز کو پیش کر سکتا ہوں, میں تو کچھ بھی نہیں ہوں, رائٹ, میری تو کوئی حیثیت نہیں ہے. ٹھیک ہے نا, تو یہ بندگی کہلاتی ہے. ٹھیک ہے نا, اس کو بندگی کہتے ہیں.
اور یہی مقصود ہے ہماری زندگی کا، زندگی بے بندگی شرمندگی. تو ہماری زندگی کا تو مقصد بندگی ہے نا، وہ سورہ فرقان کے اندر بھی شروع سے لے کے آخر تک بندگی بندگی ہے نا. تو اللہ کی عظمت کے دن میں آنے سے بندگی انسان کے اندر پیدا ہوتی ہے، اور بندگی جب پیدا ہو جاتی ہے پھر ایوری تھنگ بیکمز ایزی. پھر جو ہے نا سب سے پہلا فائدہ کیا ہوتا ہے بندگی کے بعد، بندے کو جو ہے نا دعا مانگنا سکھانا نہیں پڑتا. جس کے اندر بندگی آ جائے نا پھر اس کے تو دل سے ایسی دعائیں نکلتی ہیں، ایسی عاجزی کے ساتھ اس کے دل سے دعا نکل رہی ہے، زبان سے الفاظ نکل رہے ہیں، آنکھوں سے آنسوؤں کی لڑیاں جاری ہو رہی ہیں، ہچکیاں بن رہی ہیں، ہے نا. یہ سب کچھ ہو جاتا ہے پھر بندگی کے بعد. ٹھیک ہے، تو بندگی اصل ہے ہمارے لیے. ٹھیک ہے نا، یہ بھی انسان کی جو اصل افضلیت ہے وہ ہے بندگی. اللہ تعالیٰ نے اپنے حبیب علیہ الصلوۃ والسلام کا جہاں ذکر کیا ہے کہ الذی اسرا بعبدہ لیلا من المسجد الحرام الی المسجد الاقصی، وہاں اپنے محبوب علیہ الصلوۃ والسلام کو کس لفظ سے پکارا؟ بندہ، اپنے بندے کو لے کر کے گئے، کیونکہ بندگی ہی اصل چیز ہے انسان کے لیے. ٹھیک ہے، تو اللہ کی عظمت کے یہ فائدے ہوتے ہیں. کیا لکھا آپ نے کہ اطاعت کرنا، جی کوئی بھی نافرمانی چھوٹی نہیں لگتی اللہ کی عظمت کے سامنے. بالکل صحیح ہے. پھر جو ایسا علیم و بصیر ہے اور جس کی قدرت اتنی کامل اور سب چیزوں پر حاوی ہے، اس کے متعلق یہ تعجب کرنا خود قابل تعجب ہے. ما تنقص الارض، کی یہ تفسیر حضرت ابن عباس اور مجاہد رحمۃ اللہ علیہ اور جمہور مفسرین سے منقول ہے. ٹھیک ہے، ٹائم اوور ہو چکا ہے، لیکن ایک پیراگراف اور پڑھنا تھا بس، تو تھوڑا سا بس. فی امر مریج، لفظ مریج کے معنی لغت میں مخلط کے ہیں، جس میں مختلف چیزوں کا اختلاط و التباس ہو. التباس کا مطلب ہوتا ہے وہی خلط ملط ہو جانا، مل جل ملا جلا معاملہ. اور ایسی چیز عموماً فاسد ہوتی ہے، ٹھیک ہے، جس کے اندر صحیح غلط دونوں کا یعنی التباس ہو جائے نا، اختلاط ہو جائے نا، تو ایسی چیز جو ہوتی ہے وہ فاسد ہوتی ہے. جب مردوں اور عورتوں کا اگر اختلاط ہو جائے نا تو پھر اس کے بعد دین نہیں چلتا. ٹھیک ہے، پھر وہ دین بھی خراب ہو جاتا ہے، دنیا تو ویسی خراب ہوتی ہے اختلاط کی وجہ سے. ٹھیک ہے، تو ایسی چیز جو ہے وہ عموماً فاسد، یعنی وہی بے پردگی جس کو کہتے ہیں، تو اس کے بعد پھر دینی لیکچر نہیں ہو سکتا بے پردگی کے ساتھ. ٹھیک ہے، تو فاسد ہو جاتی ہیں چیزیں اختلاط کے ساتھ. اسی لیے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ نے مریض کا ترجمہ فاسد سے فرمایا. ٹھیک ہے، کیونکہ یہ ہے نہیں فاسد، بٹ مریض لیڈس ٹو فساد. ٹھیک ہے نا، مریض کا مطلب ہوتا ہے مختلف چیزوں کا مل جانا، خلط ملط ہو جانا، اور چونکہ یہ لیڈ کرتا ہے فساد کو، اس وجہ سے اس کا ترجمہ بھی فاسد سے ہی فرمایا. اور ایسے اور بھی مقامات آتے ہیں کہ جس میں نتیجے کو بطور ترجمے کا استعمال کیا. اور ضحاک اور قتادہ اور حسن بصری وغیرہ نے مخلط اور ملتبس سے فرمایا ہے، یعنی یہ بھی الفاظ ترجمے کے طور پر استعمال کیے گئے ہیں. مراد یہ ہے کہ یہ کفار و منکرین رسالت اپنے انکار میں بھی کسی ایک بات پر نہیں جمتے. کبھی آپ صلی اللہ علیہ وسلم کو ساحر و جادوگر بتاتے ہیں، کبھی شاعر کہتے ہیں، کبھی کاہن و نجومی کہتے ہیں. ان کا کلام خود ملتبس اور فاسد ہے، جواب کس کا دیا جائے؟ ٹھیک ہے نا، یعنی ایسے جو لوگ ہوتے ہیں نا، آنیسٹلی اسپیکنگ ہمیں بھی بہت واسطہ پڑتا ہے. ٹھیک ہے، کہ خامخواہ کا اعتراض، خامخواہ کی جو ہے نا وہ الٹی سیدھی ادھر کی ادھر کی لگاتے ہیں بس، ہے نا، علماء پہ اعتراض، مولانا فضل الرحمان پہ اعتراض، اور مفتی حضرات کے اوپر اعتراض، اور مشائخ کے اوپر اعتراض. اور تو جو یہ جو اعتراض کرنے والے ہوتے ہیں نا، لٹرلی آپ ان کی بات سنتے چلے جائیں. شروع میں تو ہم بھی کوشش کرتے ہیں کہ بھائی نیا بندہ ہوتا ہے تو اس کی باتوں کا جواب دینے کی کوشش کرتے ہیں، سمجھانے کی کوشش کرتے ہیں، لیکن ایسے بندے کی نا نیچر یہ ہوتی ہے کہ یہ سیٹسفائی نہیں ہو کر کے دیتا. یہ ہر مرتبہ جو ہے نا، یا کہ ایک فضول کی بات لے کر کے آتا ہے اور بس اس نے جو ہے نا وہ اعتراض کرنا ہوتا ہے. ٹھیک ہے نا، اور جواب دینے کے اوپر جو ہے نا پھر اس کو سیٹسفیکشن بھی نہیں ہوتی ہے. ٹھیک ہے، تو ایسے بندے کے ساتھ معاملہ یہ ہوتا ہے کہ بھائی آپ پھر الٹیمیٹلی آپ کہتے ہیں یار اس کے ساتھ وقت زیادہ ہے، کہ کوئی ضرورت نہیں ہے، اس نے نئی بات سمجھ کر کے دے دی. کیونکہ اس کے بعد ہر بات کا نا ایک بالکل ہی جو ہے نا وہ لاؤزی قسم کا اس کے بعد ایک اعتراض ہوتا ہے، ایک جواب ہوتا ہے ایسے بندے کے پاس. ٹھیک ہے، تو یہی معاملہ ہوتا ہے کہ انسان جو جھوٹا ہوتا ہے نا
वो झूठा फिर उसके बातों में कंसिस्टेंसी नहीं होती है, कोहेरेंस नहीं होती है उसकी बातों में, ठीक है ना। एक लम्हे कुछ बोलेगा, फिर थोड़ी देर के बाद वो अपनी बात को निगेट करना शुरू कर देगा, थोड़ी देर पहले कोई बात कही थी, अब उसके बाद जो है ना वो जब आप कोई बात उनसे पूछ लें, कोई क्रॉस क्वेश्चनिंग कर लें, तो जो थोड़ी देर पहले बात कही थी उसी को जो है वो झुठला करके एक नई बात करना शुरू कर देगा, ठीक है ना। ये निशानी होती है झूठे इंसान की, ठीक है ना। और जो सच्चा होता है ना, सच में तो भाई एक ही सच्चाई होती है, या तो काम ऐसे हुआ या काम वैसे हुआ, है ना। ऐसा तो नहीं होता कि ऐसे भी हो गया वैसे भी हो गया। इस वजह से सच्चा इंसान जो होता है ना, उसकी बातों में ये मरीज वाला मामला नहीं होता, वो बिल्कुल एक खरा बिल्कुल स्ट्रेट सीधा मामला होता है, ठीक है ना। उससे आप जितनी दफा भी सवाल करेंगे उसने एक ही जवाब देना है, क्योंकि मामला एक ही था, ठीक है। लेकिन झूठे इंसान के साथ ऐसा नहीं होता, वो हर दफा एक नई स्टोरी लाने की कोशिश करता है। उसको कभी ऐसा भी होता है उसको खुद पता नहीं चल रहा होता कि वो क्या कर रहा है, ठीक है। तो हमें जो है ना वो जब अगर हमें मुसलमान बनना है ना और नेक बनना है, अल्लाह को राजी करना है ना, तो हमें सबसे ज्यादा जो मेहनत करनी है ना वो अपने सच के ऊपर करनी है, ठीक है, कि हम सच्चे बन जाए। इसी वजह से फरमाया कि जो शेख होता है ना इंसान का, तो वो ट्रेनिंग ग्राउंड होता है, उसके पास इंसान ट्रेन करता है अपने आप को, ठीक है, सीखता है कि मैंने कैसे काम करना है, ठीक है, वो कोच होता है ना वो, ठीक है। तो सबसे पहले जो है ना वो शेख के साथ सच बोलना शुरू करे, ठीक है ना। यानी शेख के साथ झूठ बोलना जो है ना, इसको तो अपने डिक्शनरी से ही निकाल दे, कि उनके सामने जो है ना वो अपने आप को अच्छा बना के पेश करना और अपने आप को डिफेंड करना और अपनी बातों की लॉजिक पेश करना और अपने यानी ऐबों को छुपाना है, इस किस्म की हरकतें जो करता है ना वो सबसे बड़ा जो है ना वो बेवकूफ इंसान होता है, कि जिसके सामने तो ऐबों को खोलना था है, उसके सामने आकर के ऐबों को छुपाने की कोशिश कर रहा है, तो फिर ऐब कैसे दुरुस्त होंगे, आईना कैसे नजर आएगा फिर ना, ठीक है। तो सच बोलने के ऊपर सबसे ज्यादा मेहनत करनी है, और ये कहाँ से शुरू होता है, ये शेख के साथ शुरू होता है, कि शेख के साथ जो होता है ना वो इंसान को सच बोलना होता है। जब उसको एक बंदे के साथ सच बोलने की प्रैक्टिस हो जाती है ना, ठीक है ना, वो यानी एक बंदे के साथ वो सीख लेता है सच बोलना ना, तो फिर ये प्रैक्टिस जो होती है फिर उसको सारी जिंदगी में हर जगह फिर फायदा दे रही होती है। अब उसकी जिंदगी आहिस्ता आहिस्ता सारे मामला जो है वो उसके सच्चे होने शुरू हो जाते हैं, और यही तो हम चाहते हैं या मरने से पहले सच्चे हो जाएं, ठीक है। तो यहाँ पर हम क्लास खत्म करते हैं, कोई सवाल अगर किसी के पास अभी भी है तो वो पूछ सकते हैं, वरना लेक्चर खत्म। रेज हैंड कभी किसी ने बटन प्रेस किया। चलिए, अस्सलाम वालेकुम रहमतुल्लाह।